नमस्कार, फ्रीडम चौतारी पडकास्टको नयाँ श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। म आदित्य दाहाल। आज हामी कला सिर्जना र अभिव्यक्तिको स्वतन्त्रताका विषयमा छलफल गर्दैछौ। अभिव्यक्ति स्वतन्त्रता मानिसको आधारभूत स्वतन्त्रता हो। यसलाई मानवाधिकारको जग भनिन्छ। बोल्न पाउने, थाहा पाउने, लेख्न पाउने, सिर्जना गर्न पाउने, अभिनय वा कुनै चित्रबाट व्यक्त गर्न पाउने तथा कुनै प्रविधि वा माध्यम मार्फत विचार लिन र प्रवाह गर्न पाउने जस्ता पक्ष यसभित्र पर्दछन्। मान्छे जन्मिएपछि कुनै सीमा वा लिङ्गका आधारमा विभेद नगरी यो हक प्रयोग गर्न पाउने कुरालाई नै विचार प्रवाह अभिव्यक्तिको अधिकार भनिन्छ। हाम्रो संविधानको धारा 17 नेपाली नागरिकका आधारभूत 6 स्वतन्त्रताका हक उल्लेख छन् र सोमा पहिलो बुदा नै विचार तथा अभिव्यक्तिको स्वतन्त्रता पर्दछन्। तर यो हकमाथि विभिन्न प्रकारका बन्देज र दमनहरू चल्दै आएका छन्। खास गरी शासकहरू र शक्तिशालीहरू आफूलाई मन नपर्ने विचार र बोलीलाई दमन गर्ने अनेक हतकण्ठा चलाउने गर्दछन्। नेपालमा पनि यो दमनको चक्र अहिले झन गतिमान भएको छ। गीत गाएकै कारण, कविता लेखेकै कारण, फिल्म बनाएकै कारण वा सोशल मीडियामा केही लेखे बोलेकै कारण थुप्रै सर्जक वा सर्वसाधारण मानिस दमनमा परेका छन्। आजको पडकास्टमा हामी यसै सन्दर्भमा विभिन्न विधा र क्षेत्रका व्यक्तित्वहरूको अनुभव र अनुभूति प्रस्तुत गर्दैछौ। फ्रीडम चौतारी पडकास्टको यस अङ्कमा आज हुनुहुन्छ सुप्रसिद्ध लेखक तथा प्राध्यापक डाक्टर गोविन्द राज भट्टराई, सिनेमाका वरिष्ठ निर्देशक नवीन सुब्बा र मनोज पण्डित लगायत पत्रकार, सर्जक, लेखक, प्राध्यापक तथा अधिवक्ताहरू। यस छलफलमा आफ्नो विचारहरू दिने व्यक्तिहरूलाई एक ठाउँमा गत साता जुटाएका थियौं। फ्रीडम फोरम र इन्डिपेन्डेन्ट फिल्म प्रोड्युसर सोसाइटीले साफ फाल्सा बबरमहलमा गत पुस 10 व्यक्त विचारहरूलाई सम्बोधन गरी आजको पडकास्ट प्रस्तुत गरिएको हो। सुनौ कला र सिर्जना माथिको नियन्त्रणको कथा।
अभिव्यक्ति स्वतन्त्रताको एउटा बृहत्तर बहस भित्र एउटा डोमिनेटिङ फ्याक्टरको रूपमा मिडिया फ्रिडम मात्रै रहँदै आएको थियो। जर्नलिस्टहरूको स्वतन्त्रताको मुद्दा एउटा प्रमुख अभिव्यक्ति स्वतन्त्रताको मुद्दाको रूपमा बुझिने र त्यसले नै हाम्रो बहसहरूमा, नीति निर्माणमा र प्रणालीहरू विकास गर्ने कुरामा पनि त्यसैले नै एउटा डोमिनेटिङ काम गरिरहेको कन्टेक्स्ट छ। यो हाम्रोमा मात्र होइन, ग्लोबल्ली। त्यसपछिको दोस्रो भनेको अलिकति पुस्तकहरूको लेखनमा, पुस्तकहरूको प्रकाशनमा, पुस्तकहरूको वितरण, यी दुईवटा विषयहरूमा अलि बहस उठ्छ। तर नेपाली सोसाइटीमा किताबको बारेमा पनि त्यति धेरै छलफलहरू भएको छैन। 2063 सालको कन्टेक्स्ट हो। त्यो बेलामा चाहिँ हामीले अलिक बढी नै यो बुझाइलाई स्पष्ट पार्नुपर्छ भनेर त्यो मीडिया आयोग, जति बेला राधेश्याम अधिकारीको संयोजकको मीडिया आयोग थियो, त्यो बेलामा हामीले काम गर्यौं। प्रबुद्ध समूह नै बनाएर एउटा सेक्टरल फ्रिडम अफ एक्सप्रेसनको एउटा बृहत्तर डोमिन नै तयार गरेर, कन्स्टिट्युएन्सी नै तयार गरेर अलि पोलिसी रिफर्मको बेलामा काम गरेका थियौं र त्यसले अलिकति इम्प्याक्ट परेको थियो। तर त्यो बहस 62-63 सालको परिवर्तनपछि त सबै मान्छेलाई एक किसिमको अब फ्रिडम त अनच्यालेन्जेबल भइसक्यो, सबै उन्मुक्ति भइसक्यो, सबै किसिमको यस्ता स्वतन्त्रताहरू अब अकुण्ठित रहन्छन् नेपालमा, अब त च्यालेन्जै नआउला भन्ने एउटा मानिसहरूको चाहिँ आम एउटा स्वतः बुझाइ भयो। र अब आउने कन्स्टिट्युसनले त झन् त्यसलाई ग्यारेन्टी गरि नै हाल्छ, किनभने यो मुभमेन्टै हामीले लडेर ल्याएको, अब रिपब्लिकन स्टेट हुन्छ, त्यस कारणले यस्ता बेसिक फ्रिडमहरू त स्वतः नै इन्स्योर भइहाल्छन् भन्ने किसिमको एउटा मनोविज्ञानले काम गरेको देखिन्छ। त्यसपछि यस बारेमा त्यति बहसहरू, छलफलहरू र निगरानी गर्ने पक्षहरूले पनि त्यति धेरै ध्यान नदिएको जस्तो हाम्रो अनुभवले पनि देखाइरहेको छ। तर फ्रिडम फोरम हामीले सुरु गरेदेखि नै हामी प्रेस फ्रिडमको मोनिटरिङ रेगुलर गर्छौँ। कहाँ पत्रकारहरूलाई के बाधा उत्पन्न भयो, कहाँ कुटियो, मारियो, जेल हालियो, प्रकाशन बन्द गरियो, प्रसारण बन्द गरियो, यस्ता कुराहरू त हामी रिपोर्टिङ गर्छौँ नै। तर सुरुदेखि नै हामीले त्यसलाई मात्रै मोनिटरिङ गरेर हुँदैन, र यो फ्रिडम अफ एक्सप्रेसनको बृहत्तर क्षेत्रलाई मोनिटरिङ गर्नुपर्छ भनेर हामी आफ्नो हिसाबले मोनिटरिङ गरिरहेका छौँ। र हरेक वर्ष त्यसलाई हामीले अपडेट डेटाहरू पाएसम्म डेटाहरू र इन्सिडेन्टहरूलाई अपडेट गर्ने सिलसिलाहरूमा हामी लागि नै रहेछौँ। त्यो देख्दाखेरि हामीले सुरुदेखि नै फिल्ममा एउटा ठुलो समस्या रहेको कुरालाई औल्याउँदै आएका छौँ। तर फिल्म इन्डस्ट्रीकै घडघडान मानिसहरूले नै फिल्मको एउटा बेसिक क्यारेक्टरलाई आत्मसात गरेको चाहिँ हामीले पाएनौँ। यो दुर्भाग्यबाट हामी हुर्केर आएको, किनभने त्यो इन्डस्ट्रीमै भएको मान्छेलाई नै त्यो बुझाइ थिएन। जस्तो भनौँ न, अहिले अस्ति तपाईँहरू सबैले कतिको हेर्नु भएको छ, अहिले मिडिया लहरू बनिरहेछन्, आम संचार सम्बन्धी कानूनहरू प्रदेशहरूमा पनि बनिरहेछ र सबै प्रदेशको आम संचार सम्बन्धी कानूनहरूमा किताबको प्रोभिजन हालिरहेछ। 46 साल यता किताब रजिस्ट्रेसनै गर्नु पर्दैन थियो। अहिले आम संचार ल पनि सेन्ट्रलमा पनि फेडरलमा पनि आउँदैछ। अहिले प्रदेश 5 को त पास भइसक्यो, प्रदेश 6 को पनि पास भइसक्यो, प्रदेश 1 को पनि पास भइसक्यो। अब सबै ठाउँमा किताब कसैले निकाल्न चाहनु त्यहाँ भन्दा अगाडि पहिला पञ्चायतको जस्तै अञ्चलाधीश कहाँ गएर जसरी रजिस्ट्रेसन गर्नु पर्थ्यो त्यस्तो ल बनि नै छ। तर मैले त्यति धेरै प्रकाशकहरूले अथवा लेखकहरूले अथवा साहित्यका च्याम्पियन्सहरूले आवाजहरू दिइरहनु भएको छ जस्तो देखिरहेको छैन। तर यो घटनाहरूलाई हामीले मोनिटरिङ गरि नै रहेछौँ। अनि पछिल्लो चरणमा जुन गीतको क्षेत्रमा, म्युजिकको क्षेत्रमा जुन समस्याहरू आयो, सिधै प्रहरीले हस्तक्षेप गर्ने जुन घटनाहरू भए, त्यसलाई पनि हामीले चाहिँ डकुमेन्टेसन त गरिराखेका छौँ। र फिल्मको सेन्सर गर्ने, नाममा अवरोध सिर्जना गर्ने जुन घटनाहरू भयो, ती कुराहरू पनि गरिराखेका हुन्छौँ। तर यो बढ्दै गयो र अब चाहिँ पोलिसी र ल बनाएरै यस किसिमले फ्रिडम अफ एक्सप्रेसनको दायरालाई संकुचित गर्ने र विभिन्न माध्यमहरू, यी मैले जे चर्चा गरेका माध्यमहरूमाथि मौलिक हक, जुन अभिव्यक्ति तथा विचारको स्वतन्त्रता छ, त्यो विचार तथा अभिव्यक्ति स्वतन्त्रताको मौलिक हकले प्रत्याभूत गरेको मौलिक हक आफ्नो ठाउँमा छ, तर अरू अभ्यास र कानूनहरू त्यसको विपरीत अगाडि जाने ट्रेनहरू देखियो। र म चाहिँ यसको ज्ञाता होइन, म खालि अभिव्यक्ति स्वतन्त्रताको एउटा सिपाही हो। अभिव्यक्ति स्वतन्त्रताका लागि हामी निरन्तर रूपमा बोलिरहन्छौँ र हाम्रा बुझाइमा गीत, संगीत, नाटक, किताब भेला, अब कतिसम्म छ भनेदेखि पोलिटिकल पार्टीहरूको आमसभाहरू बिथोलिन्छ, पोलिटिकल पार्टीहरूको सानो सानो भेलाहरू, मिटिङहरू बिथोलिन्छ अथवा त्यहाँ अवरोधहरू हुन्छ, तर त्यसलाई पनि अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहारको रूपमा चाहिँ गम्भीरतम रूपमा पोलिटिकल सेक्टरले पनि लिइरहेको हुँदैन, त्यो बहसहरू भएको हुँदैन। अब यो कन्टेक्स्टमा यो विषयहरू छरिएर जुन किसिमको अहिले चुनौतीहरू विभिन्न क्षेत्रमा आएको छ, यो सबैलाई एक ठाउँमा आकलन गरौँ न त, र त्यसको प्रक्रिया सुरु गरौँ। र हाम्रो संविधानले इन्टरनेसनल ल जहाँ हाम्रो कमिटमेन्ट छ त्यसले, त्यसपछि एउटा दार्शनिक रूपमा पनि फ्रिडम अफ एक्सप्रेसनको चाहिँ एउटा बृहत्तर मान्यता, एउटा लोकतान्त्रिक समाजमा कस्तो हुनुपर्ने, यी कुराहरूमा कन्स्टिट्युसनल लिगल राइट्सको आफ्नो पक्ष छ, दार्शनिक पक्ष आफ्नो ठाउँमा छ, यसको मानवीय पक्ष अर्कोतिर छ, सृजनाको व्यापकताका लागि गर्ने पक्ष अर्को छ। त्यसैले यो कुराहरूको महत्व झल्किने गरी एउटा डिस्कोर्स चलोस्। अहिले खास गरी आर्टिस्टिक एक्सप्रेसनमा, जस्तो भनौँ न ग्लोबलले चाहिँ पेन इन्टरनेसनलले यो इन्डेक्स अफ सेन्सरसिप भन्ने जस्तो ग्लोबल क्याम्पेन्सहरू छन् जसले चाहिँ डकुमेन्टेसनहरू गरिराखेका हुन्छन्, केसहरूलाई ल्याइराखेका हुन्छन्, तर हाम्रो देशमा त्यस्तो सलिड सिस्टमेटिक डकुमेन्टेसन्सको प्रणालीहरू पनि त्यति अझै हुन सकेका छैन। त्यसलाई व्यवस्थित गर्न फ्रिडम फोरम चाहिँ हामी चाहन्छौँ। र यो युनेस्को जसले चाहिँ अभिव्यक्ति स्वतन्त्रताको पक्षमा विश्व संस्था जसले हेरिराखेको हुन्छ, मानवाधिकारको इन्टरनेसनल काउन्सिल्सहरूमा आफ्नो रिपोर्टहरू उसले बनाइरहेको हुन्छ, मेम्बर स्टेटहरूलाई चाहिँ सजग गराइरहेको हुन्छ, उसले के भनेको छ भनेदेखि यो कला र सिर्जनामा आधारित अभिव्यक्तिहरूमाथिको खतराहरू ज्यादै बढेर गयो। र त्यो कहाँबाट बढेर गयो त भन्दाखेरि उसले 5 वटा मेन च्यालेन्जेसहरूलाई औल्याए। एउटा सबैभन्दा ठुलो यो नन स्टेट एक्टर्सहरू, जो फन्डामेन्टलिस्टहरू, उनीहरूबाट भएको चुनौतीहरू, अतिवादी समूहहरूबाट भइरहेको, जस्तो हामीकै भनौँ न पशुपति शर्माको गीतमा त नन स्टेट एक्टर्सले नै त्यो काम गर्यो नि त, उसले थ्रेट यस्तो दियो कि अब जिन्दगीकै थ्रेट भएपछि गीत उहाँले झिक्नुभयो, आज मान्छेले सुन्न पाइरहेका छैनन्, उहाँको अभिव्यक्ति आफै प्रतिबन्धित हुन गयो। यस्ता अतिवादी समूहहरू, धार्मिक अतिवादी होला, राजनीतिक अतिवादी होला, विभिन्न किसिमको अरू किसिमको अतिवादी शक्तिहरूले यो एउटा सांस्कृतिक क्षेत्रहरूमाथि बढी नै चुनौतीहरू खडा गरेका छन्। जस्तो अल कैदाको कुरा गरौँ, बोको हरामका कुरा गरौँ, यस्ता अनेकौं छन्। त्यस्तो कुराहरू बढेर गयो, बढ्दैछ अझ। हाम्रै समाजमा पनि हामीले यो मधेसमा महिला पत्रकारहरूलाई चाहिँ बढी चुनौती हुन्छ, जसरी महिलाहरू काठमाडौँ या अरू सिटीहरूमा जर्नलिस्ट हुन अलिक बढी उत्साहित हुन्छन् तर मधेसमा अलिक कमै हुन्छन्। त्यसलाई हेरेर फर्क्यो भनेदेखि त्यहाँको सोसाइटीको जुन एउटा पुरातन त्यो अवस्था र त्यसले सिर्जना गरेका चुनौतीहरूलाई हामीले यस्तै नन स्टेट चुनौतीहरूको रूपमा देख्न सक्छौँ। अर्को भनेको चाहिँ अब यो नेसनलिजम, यो एउटा कठोर राष्ट्रवादको जुन लहर चलेर गएको छ र त्यसले चाहिँ जुन स्टेटहरू चाहिँ तथाकथित राष्ट्रवादको आधारमा स्टेटहरूले चाहिँ आफूलाई प्रस्तुत गर्न थालेका छन्। अब त्यसले सिर्जना गरेका चुनौतीहरू छन्। आफूलाई मन नपरेको नाटकलाई बन्द गरिदिने, आफूले मन नपरेको फिल्मलाई बन्न नदिने, देखाउन नदिने, प्रकाशन गरेका किताबहरूलाई चलाइदिने, सेन्सरहरू लगाउने, ऐन कानून त्यस अनुसारको बनाउने, इन्टरनेट मार्फत हुने प्रवाहहरूलाई बन्द गरिदिने, यो चुनौतीहरू विभिन्न किसिमको अब हामी खास गरी इन्डियाकै पक्षमा गर्यौँ भने मोदीको राज त एक किसिमले यो अभिव्यक्ति स्वतन्त्रताको लागि सबैभन्दा ठूलो चुनौतीपूर्ण शासन हो भनेर इन्डियाका सबै लेखक, साहित्यकार, बुद्धिजीवीहरूले बारम्बार भन्दै आएका छन्, त्यो देखिराखेका छन्। यस्तो किसिमको एउटा रिलिजियस अर्थोडक्समा आधारित शासन भएका शासकहरू हुन् या नेसनलिस्ट शासकहरू हुन् जसको छाया चाहिँ अहिले हाम्रो देशमा पनि हामीले अनुभूति गरिराखेका छौँ। तेस्रो कुरो चाहिँ चुनौतीको अर्को महत्व खास कुरा चाहिँ के हो त भन्दाखेरि सोलिडारिटी पनि छैन, यसमा एकैबद्धताको अभाव छ। जसलाई गर्यो भयो, जसलाई थ्रेट आयो सिद्धियो, एउटा सोलिडारिटीको चाहिँ अभाव हुनु पनि अर्को चुनौती हो। गीतवालालाई पऱ्यो गीतवालै त्यसमा दमन्नुपर्छ, फिल्मवालालाई पऱ्यो फिल्मवालै त्यसमा दमन्नुपर्छ, किताब लेख्नेलाई पऱ्यो त्यो किताब लेख्नै पर्छ, एउटा पत्रकारलाई पऱ्यो त्यो पत्रकारै पर्छ, एउटा ऊ चाहिँ युनाइट एक्टिभिस्टलाई पर्छ त्यो त्यहीँ हुन्छ। त्यो सोलिडारिटी एक अर्कामा चाहिँ यो चाहिँ हामी सबैलाई परेको चुनौती हो। एउटा राजनीतिक कार्यकर्ताले नेताले भाषण गर्न पाएको हुँदैन तर त्यसलाई पनि हामीले सिरियसली लिँदैन, त्यो त्यहीँ परिरहेको हुन्छ। त्यसैले एउटा अभिव्यक्तिमाथिको प्रहारहरूमा चाहिँ एक हुने, त्यसलाई एक रूपतामा बुझ्ने एउटा सोलिडारिटीको भावनाको अभाव अर्को चुनौतीको रूपमा युनेस्कोले भनेको छ भनेदेखि यो इन्टरनेसनल ह्युमन राइट्स इन्स्ट्रुमेन्टहरू जसलाई मानिएको छ तर त्यसलाई आत्मसात नगर्ने ट्रेन्डहरू र त्यसलाई उल्लङ्घन गर्ने अर्को चुनौतीको रूपमा छ। जस्तो हाम्रो कुरा गर्यो भने हामी इन्टरनेसनल कन्भेन्ट एन्ड सिभिल एन्ड पोलिटिकल राइट्स ICCPR जसलाई भन्छौँ हामी त्यसको पक्ष राष्ट्र हौँ र त्यो हाम्रो लागि राष्ट्रिय कानुन सरह हो र त्यसको धारा 19 सम्पूर्ण रूपमा चाहिँ अभिव्यक्तिको कुनै किसिमको माध्यमहरू मार्फत जुनसुकै माध्यमहरू मार्फत पनि गरिने अभिव्यक्तिलाई सुरक्षित एउटा हुन पाउने अधिकारहरू प्रत्याभूत गरेको छ। तर त्यो ICCPRलाई हामी कहाँ चाहिँ भाइलेट भइरहेछ, त्यसलाई उल्लङ्घन भइरहेछ, ह्युमन राइट इन्स्ट्रुमेन्टहरूमाथिको चाहिँ रेस्पेक्ट छैन, त्यो विभिन्न तरिकाले त्यो चुनौतीहरू आफ्नो ठाउँमा छ। र यसलाई भन्दाखेरि नेपाल राष्ट्रले 10 वर्ष भयो युनेस्कोको महानिर्देशकले नेपाल गभर्मेन्टलाई प्रश्न सुनासुनै छ, नेपालमा चाहिँ फिल्ममाथि किन प्री सेन्सरसिप भइरहेछ, नेपालमा चाहिँ किन जर्नलिस्टहरू असुरक्षित भइरहेछन्, नेपालमा किन अभिव्यक्ति स्वतन्त्रता चुनौतीमा छ, यो भनेर प्रश्नहरू पठाएको छ। तर आजसम्म 2007 नेपाल गभर्मेन्टले अहिलेसम्म रेस्पोन्ड गरेका छैन युनेस्कोको महानिर्देशकलाई। भनेको जहिले पनि ह्युमन राइट काउन्सिलमा गएको रिप्रेजेन्ट हामी अब गरिहाल्छौँ नेपालमा गएर बुझेर रिपोर्ट गर्छौँ भन्ने तर नगर्ने यो मानवाधिकार प्रिन्सिपलहरूमाथिको अवज्ञा अथवा त्यसलाई इग्नोर गर्ने, त्यसलाई उल्लङ्घन गर्ने जुन प्रवृत्तिहरूको अवस्थाहरू छ त्यो चुनौतीको रूपमा छ भनेदेखि अन्तिम युनेस्कोले के भन्छ भने यसको अर्को 5 च्यालेन्ज सफिसियन्ट मोनिटरिङ छैन, निगरानी समूहहरू छैन, रेकर्डिङ हुँदैन, डकुमेन्टेसन हुँदैन, फलोअप हुँदैन, एडभोकेसी हुँदैन र अर्गनाइजेसनहरू पनि छैनन् जसले चाहिँ अभिव्यक्ति स्वतन्त्रताको पहरेदारी गरोस् र त्यसलाई डकुमेन्टेड गरोस्। मिडियाले न्युज लेखिदिएला तर त्यो एउटा न्युजको कन्टिन्यू फलोअप त्यसबाट हुँदैन। ह्युमन राइट अर्गनाइजेसन्सहरू जसले चाहिँ अभिव्यक्ति स्वतन्त्रताको त्यो रूपमा चाहिँ निरन्तर रूपमा त्यसलाई डकुमेन्ट गर्ने, सफिसियन्ट हिसाबले डेटाहरू जम्मा गर्ने त्यो गर्ने अर्गनाइजेसनहरूको पनि अभाव छ। जस्तो भनौँ न 15-20 वर्षदेखि नै म यो प्रश्न उठाउँदैछु, यदि तस्लेमा नच्छिन् नेपालमा आउन चाहन्छन् भने हाम्रो स्टेटले उनलाई बस्न देला? हामी त्यो नेपाल चाहिँ डेमोक्रेटिक स्टेट भनेर हामी दावी त गर्छौँ तर हामीले तस्लेमा नच्छिनलाई यहाँ स्थान दिन सक्छौँ? हामी चाहिँ दलाई लामालाई नेपाल आउन रोक्ने देश हो नि त यो त। भनेपछि हामीले चाहिँ हाम्रो जुन डबल स्ट्यान्डर्ड्सको अवस्थाहरू छ कि हाम्रो डेमोक्रेसीको त्यो ग्राउन्ड चाहिँ त्यति बलियो छ त हामी कसैलाई यहाँ बस्न दिन्छौँ भने त्यस्तो किसिमको छैन। र अर्को यो अभिव्यक्ति स्वतन्त्रताको मुद्दामा सपोर्टहरू पनि छैन, यो ग्लोबल्ली युनेस्कोले नै भनेको सपोर्ट हुन्छ नि डकुमेन्टेसन गर्ने यो सब प्रक्रियाहरूमा डोनरहरूको अरू कुनै इन्टरनेसनल एजेन्सिजहरूको पनि त्यस्तो पर्याप्तता छैन। अब त्यसमाथि पनि अब ट्रम्प प्रशासनपछि संसारमा नेसनलिजमको यो एउटा कट्टरताको आएपछि त एउटा लिबरल डेमोक्रेटिक मूल्यहरूको जगेर्ना गर्नलाई सुरक्षा दिने अन्तर्राष्ट्रिय शक्तिहरू पनि छैन। यो कन्टेक्स्टहरू केलाएर हेऱ्यो भने हाम्रो सन्दर्भमा पनि यी चुनौतीहरू अझ विभिन्न किसिमका थप्न सकिन्छ होला।
भर्खरै सुन्नुभयो अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर आवाज दिनुहुने वरिष्ठ पत्रकार तारानाथ दाहालका विचारहरू। अब यस अगाडि हुनुहुन्छ इन्डिपेन्डेन्ट फिल्म मेकर सोसाइटीका अध्यक्ष अनुप सुवेदी। पछिल्लो समय भइरहेका घटनाहरूको उदाहरण दिँदै यसो भन्नुहुन्छ,
नेपालको सन्दर्भ खास गरी सृजनात्मक अभिव्यक्तिको क्षेत्रमा केही केही असिलाहरू सुरु भएको तपाईँहरूले मिडियाहरू फलो गरिरहनु भएको छ भने यो स्थिति सुरु भएको छ। जस्तो भर्खरै एकदम रिसेन्ट भिटेन भन्ने एकजना ऱ्याप गायकलाई पुलिसले गीत गाएको युट्युबमा गीत राखेको भनेर पक्राउ गर्यो र युट्युबबाट गीत हटाउन लगायो. त्योभन्दा ठिक अगाडि दुर्गेश थापालाई पनि त्यस्तै आरोपमा त्यसरी नै गर्यो. अनि अलि अगाडि अलिक बढी चर्चा पनि भएको पशुपति शर्माको गीतलाई राज्यभन्दा बाहिरको समूहले गीतप्रति आपत्ति जनाउँदै गीत युट्युबबाट हटाउन पर्ने दबाब दियो. त्यसै गरी यो बीचमा एउटा फिल्मको युट्युबमा रिभ्यू गरेर अडियो रिभ्यू गरेकोमा प्रणेश गौतमलाई त्यसमाथि फिल्मवालाले मेरो फिल्मको चाहिँ नराम्रो रिभ्यू गरिदियो भनेर उजुर हालेर पक्राउ गर्यो. यो 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 सन्दर्भहरू चलिरहेको छ. त्यस बीचमा सङ्गीत श्रोता कवि हुनुहुन्छ, उहाँलाई बाटोमा हिँड्दा हिँड्दै पुलिसले पक्राउ गर्यो. यो खालको अवस्थाले मान्छेहरूलाई अलिकति तर्साउन खोजेको जस्तो देखिरहेछ. अनि ऱ्याप गायक हुनुहुन्छ ग्रिस खतिवडा, एउटा गीत छ तर उहाँले युट्युबमा अपलोड गर्न डराइरहनु भएको छ. किन भन्दा फेरि मलाई पनि अब पुलिसले समात्छ कि भनेर एक खालको त्रासको वातावरण बनिरहेको छ र यो त्रासको वातावरणको बीचमा हामी यहाँ छलफल गर्न खोजिरहेका छौँ. र अहिलेसम्म हाम्रो समाजमा अभिव्यक्तिका विभिन्न माध्यम जसरी संवाद गर्ने जुनसुकै तरिकाले संवाद गर्ने कुरा पनि अभिव्यक्ति हो भन्ने कुरा संसारभरि स्थापित भए पनि हाम्रोमा चाहिँ एकदम थर्मल मिडियमहरूलाई मात्रै अभिव्यक्तिको माध्यम हो र त्यसमा मात्रै स्वतन्त्रता हुन्छ भन्ने किसिमले समाजमा बुझिराखिएको हो कि जस्तो अनुभूति हुन्छ. त्यो क्षेत्रलाई चाहिँ अभिव्यक्ति स्वतन्त्र नचाहिने हो कि भने जस्तो अनुभव भएको कि अथवा त्यसको आवश्यकता महसुस नभएको कि भन्ने छ. यो अभिव्यक्ति स्वतन्त्रताको सबभन्दा बढी मार लामो समयदेखि चलचित्रमा छ. अरू सबै मिडियामा संविधानमै तोकेरै प्री सेन्सर गर्न नपर्ने भन्ने किसिमको अधिकार स्थापित छ तर चलचित्रमा प्री सेन्सरसिप स्थापित छ. त्यो प्री सेन्सरसिप 2026 सालमा बनेको चलचित्र सम्बन्धी ऐनमा जुन व्यवस्था गरिएको थियो त्यो अहिलेसम्म कन्टिन्यू छ. पञ्चायत कालमा त अरू मिडियामा पनि प्री सेन्सरसिप थियो, पञ्चायतको सिद्धान्तले पञ्चायतको व्यवहारले त्यो कुरा ल्याएको थियो, त्यसको विरुद्धमा आन्दोलन भयो. तर अब मिडिया अरू मिडिया खास गरी संचार माध्यमलाई चाहिँ प्री सेन्सरसिपबाट मुक्त गर्दाखेरि चलचित्र प्री सेन्सरबाट मुक्त हुन सकेन. र त्यसको अझै अनौठो कुरा के छ भने 2047 सालपछि बनेका मिडिया आयोगहरू एउटा आयोग बाहेक सबै मिडिया आयोगले चलचित्रलाई प्री सेन्सर गर्ने कुरालाई सपोर्ट गरेर आफ्नो दस्तावेजहरू लेख्नु भएको छ, रिपोर्टहरू लेख्नु भएको छ, त्यो रिपोर्टमा प्रस्ताव गर्नुभएको छ. 2063 सालको मिडिया आयोगमा मात्रै चलचित्रलाई प्री सेन्सरबाट हटाएर त्यसलाई दर्शकको समूह अनुसार ग्रेडिङ गर्ने प्रस्ताव छ. र 2026 सालको त्यो कन्टिन्यू भएको हुनाले त्यो सेन्सर चाहिँ पहिले दर्शक कहाँ पुग्नुभन्दा अगाडि त्यसको असर के हुन्छ भन्नुभन्दा अगाडि नै सेन्सर गर्नुपर्ने बाध्यता रहिआएको छ र त्यसमा चलचित्रकर्मीहरू पीडित रहँदै आएका छन्. त्यसमा सबभन्दा एकदमै कस्तोसम्म पीडा छ भन्दाखेरि चलचित्रको नाम राख्दाखेरि जस्तै एउटा गाँजा बाजा भन्ने चलचित्र बन्यो, त्यो त्यसमा चाहिँ गाँजा भन्ने शब्द पर्यो भनेर त्यसलाई चाहिँ रोक लगाउने, यो नाम परिवर्तन गर भनेर दबाब दिने र चलचित्रलाई रोक लगाउने काम भयो. अनि चलचित्र विकास बोर्डको अथवा सरकारी निकायले तर्क के गर्यो भने गाँजा भन्ने पदार्थ ऐनले प्रतिबन्धित गराएको छ, त्यस कारण शब्द पनि प्रयोग गर्न पाइन्न भन्ने खालको तर्क गरेका थिए. त्यसै बच्चाला भन्ने फिल्मले त्यो भैरवनाथगढमा भएको एउटा टर्चरलाई चित्रण गर्ने गरेको थियो, त्यसलाई पनि त्यो इस्यु उठायो भन्ने किसिमले सेन्सरमा धेरै दुःख दिएपछि बाहिरको प्रेसर सबै भएपछि त्यसले सेन्सर पास भयो. र स्थिति कस्तो देखिन्छ भन्दाखेरि हाम्रोमा बहसको चरण चाहिँ फिल्म मेकरले आफूलाई पढ्दाखेरि चाहिँ मेरो जवाबी सुन्न धन भयो भन्ने तर अरू अब त्यसमा बहसमा सामेल हुन चाहिँ नखोज्ने भएको पनि देखिन्छ. त्यही हिसाबले अब अहिले हाम्रो यो समाजको अहिलेको अवस्था हेर्दाखेरि अभिव्यक्ति स्वतन्त्रता भनेको सबै क्षेत्रमाको अधिकार हो भन्ने किसिमले नै पहिला स्थापित गर्नुपर्ने अवस्था देखिन्छ र त्यो स्थापित गर्नको लागि यो बहसहरूले अब यो सुरुवात गरेको छ गर्छ.
जति स्वतन्त्रता वृद्धि हुँदैछ त्यसलाई अवरोध गर्ने तत्वहरू पनि सलबल आएकोमा सुप्रसिद्ध लेखक एवं प्राध्यापक डाक्टर गोविन्द राज भट्टराई यसरी लिनुहुन्छ.
मोस्टली यो पत्रकारिताको क्षेत्रमा र केही मात्रामा संगीतको क्षेत्रमा चाहिँ हामी अभियसली हामी अरूलाई पनि सामान्य मानिसलाई पनि थाहा हुने घटनाहरू चाहिँ भइरहेको छ. फिल्मको त्यति मलाई ज्ञान पनि छैन कहाँ कहाँ रोक्दैछ भनेर, संगीतको चाहिँ बारम्बार देख्दै बुझ्दै आइएको छ. र यसमा चाहिँ मलाई कस्तो लाग्छ भने एउटा फ्रिडमको वातावरण आउँदैछ, झन् धेरै धेरै फ्रिडम प्राप्त भइराखेको छ तर त्यसलाई अवरोध गर्ने तत्त्वहरू पनि सँगसँगै आइरहने रहेछ. यो फुलबारी पनि बढ्दैछ, बगैँचा पनि बढ्दैछ, त तर झारपातहरू ढेडफुलीहरू काम नलाग्ने चिजहरू बढेका बढी छन्। यस्तो पो रहेछ दुनियाँ। त्यस कारणले गर्दा फ्रिडम आयो संविधानमा अन्यत्र व्यवहारमा आउला सचेत समाज भयो भनेर एकातिर आशा गर्छौँ, त्यो झारपातहरू झन् बढ्ने काम पनि निरन्तर भइरहँदो रहेछ। यो त विकासको एउटा लक्षण नै होला, जहाँ पनि त्यो त भइरहन्छ होला, तर मात्राको कुरा मात्रै होला। किनभने केही वर्ष अगाडि त्यो अरबमा एउटालाई फाँसी दिनेबाट रोकियो एउटा कवि, भारतमा पनि पोहोर साल त्यस्तै भयो, फाँसी त गएन। त्यस्तै अब स्वतन्त्र भएको देशमा पनि यस्ता घटनाहरू चाहिँ भइएका छन्। तर हाम्रो चाहिँ यो राजनीतिक रूप नै यो देशको फरक छ। अब अहिले बाहिर आवरण जेसुकै भने तापनि एउटा अधिनायकवादको प्रार्थना र तपस्यामा लागेको सरकार भएकोले गर्दा यसबाट धेरै फ्रिडमको आशा चाहिँ अब अहिले खुसी आउनु त भएन, तर मलाई लाग्छ फ्रिडम छैन, धेरै कुरामा छैन, लक्ष्य त अर्कै छ। त अहिले उन्मुक्त भएका मानिसले सिधै सरकारलाई आफ्नो लक्ष्यमा सफल हुन नदेलान्। यसको चाहिँ म के देख्छु भनेदेखि यो मैले अघि भनिहालेँ, अधिनायकवादको त लक्ष्य अर्कै हुन्छ, यी सबै स्वतन्त्रताहरूलाई कम गर्दै कम गर्दै कम गर्दै लाने नै लक्ष्य हुन्छ, त हामी लड्दैछौँ त्यो अलग कुरा हो। तर यसमा मलाई के जस्तो भने जब म बाहिर जान्छु, बाहिर गएपछि पोहोरमाथि फिदिम ताप्लेजुङ इलाम झापासम्मको यात्रा भयो, साहित्यिक यात्रा यसपालि पनि गएँ। अहिले त गाउँ गाउँमा म साहित्यकारको स्क्यानबाट मात्रै बोल्दैछु, साहित्य गाउँ गाउँमा के देखिन्छ भनेदेखि र उहाँ यो ठाउँ ठाउँमा चाहिँ प्रज्ञा प्रतिष्ठान खोलेका छन्। गाउँ गाउँमा प्रज्ञा प्रतिष्ठान खोल्यो अहिले, एउटा होइन कति सय भए थाहा छैन। अनि प्रज्ञा प्रतिष्ठानमा कुलपति कुलपति उपकुलपति सहकुलपति प्राज्ञा सदस्यहरू गाउँमा खोले, मेरै गाउँमा पनि दमकमा हेर्छु, अलि पल्लो गाउँमा हेर्छु, पल्लो गाउँमा त्यहाँ हेर्दा आठ क्लास पढेका साढे आठ पढेका यस्ता प्राज्ञाहरू चाहिँ गाउँमा भरिएका छन् र डरलाग्दो किसिमको ती क्याडर मान्छेहरू सरकारको झन्डा बोकेर कुद्ने मान्छेहरू सुसेलेर हिँडेका देख्दा एउटा डरलाग्दो स्थिति गाउँमा छ, सहरमा त्यति छैन, दमकमा पनि हालै मैले देखेँ। अनि त्यहाँ पुरस्कारहरू पनि छन्, नगरपालिका सबै कब्जा छ, सबैतिर सबै कब्जा छ, त्यस्तो ठाउँमा पुरस्कारहरू पनि छन्। अनि त्यस्तै किसिमको सरकारको जयगान गर्ने मान्छेहरू, सुरुदेखि मार्क्सवादको भजन गाउने मान्छेहरू, एकदम समर्पित लेखकहरूले पुरस्कार पनि एक लाख दुई लाख तिन लाख छरेका छन्। भिन्न विचारको कुनै पनि मानिसले गाउँ ठाउँमा पुरस्कार पाएको छैन, पाउँदैन, उसले सिट पनि पाउँदैन, व्यवस्था पनि पाउँदैन, छैन त केही पनि। अब धेरै गाउँमा मैले त्यो धेरै गाउँमा यो प्रज्ञा प्रतिष्ठानले गरेको मचाएको तरकारी छ। यसरी लेखन परोक्ष रूपमा स्वतन्त्र लेखन त्यहाँ बाँधिएको छ। यहाँ आयो युनिभर्सिटीमा जाँदा, युनिभर्सिटी कोर्स हेर्दा, प्रज्ञा प्रतिष्ठान हेर्दा, अन्यत्र हेर्दा, पुरस्कार हेर्दा, खालि एकातिर प्रभावित छ, त्यतापट्टिका साथीहरूलाई पुरस्कार गर्नु कि डर छ, पोजिसन पनि छ, पावर पनि छ, अरू मान्छेहरू चाहिँ त्यो स्थितिमा छैन। भर्खरै मात्रै इटहरीबाट एउटा खबर पठाए त्यहाँका साथीले, इटहरीमा फलनाले 2 करोड 1 करोडको पुरस्कार राखेँ बुझौँ भनेर भन्नु, साहित्यिक पुरस्कार। अनि मैले भने 2 करोडको राखे पनि केही छैन, यो तपाईँहरू जस्ता मान्छेले मात्रै हो, हामीले यसको आशा पनि छैन, भरोसा पनि छैन, र त्यो पुरस्कार पाएर हामीलाई सम्मान पनि हुनेवाला छैन भने मैले। यस्तरी लेखकहरू कलाकारहरू प्रत्यक्ष रूपले बन्धनमा छन्। म यहाँ बसेर फ्रीली लेख्दैछु लेख्दैछु, अहिले म धेरै सृजनामै छु, अहिले अरू केही छैन, तर मलाई एक किसिमको इम्प्रिजनमेन्ट, एक किसिमको जेलभित्रको जस्तो मलाई फिल हुन्छ। मलाई बाँधेको वा चाहिँ बाध्य गरेको त छैन, तर जुन यो सकस देखिन्छ वरिपरि, सभा सम्मेलनमा जाँदा त्यस्तै, यस्तो विचार विमर्श जाँदा त्यस्तै, अन्यत्र जाँदा त्यस्तै, जुन अनुदारता अनुदारताले जुन भन्न गरेको छ त्यो त्यस्तै, र यहाँका त्यस्तो किसिमको कृतिहरू त आएका छैनन्, तर आउनु परेन त संकेतले गर्छ, ती लेखकहरूलाई, स्रष्टाहरूलाई, कलाकारहरूलाई उचित ठाउँमा उनीहरूको कामको आधारमा, योग्यताको आधारमा स्थान दिने हो भने मात्रै हुन्छ। न त गाउँ गाउँका यी पुरस्कारहरू, गाउँ गाउँका प्रतिष्ठानहरू, गाउँ गाउँका लेखनहरू सबै एकतर्फी एकपक्षीय भएर गइरहेका छन्, हामीलाई सिधै हानि गरेको छैन, लेखेर पाइन्छ। तर जब त्यस्तो देखिन्छ र पेकम्मा मानिसहरूले उत्पात मचाएर माथि माथि पुगेको जब देखान पाइन्छ, त्यस बेला हामीलाई मनमा अलिकति ग्लानी र चिन्ता हुन्छ। मैले भने एक किसिमको बन्धनभित्र बसेर हामी लेखिरहेका छौँ, र एक किसिमको परतन्त्रता सरकार र सधैँभरि हाम्रो अपोजिसन नै हो, सरकार हामी सबैको नै विरुद्धमै हुन्छ, सरकार हामी सबै सरकारका विरुद्धमा छौँ, किनभने सरकारले कहिले पनि हाम्रो पक्षमा हाम्रो विचारको सपोर्ट गरिराखेका हुन्छ, जहाँ पनि यो डेमोक्रेटिक गभर्मेन्ट होस् नन डेमोक्रेटिक गभर्मेन्ट होस् त्यसको अपोजिसनमा बस्ने जात हो लेखक राइटर कलाकार भनेको सरकारको समर्थन गर्ने छैन। तर यहाँ अब हिजो आज संकेत इसारा कस्तो छ भने देशमा भयंकर विकास भएको छ, भएको भइन्छ, धेरै माथि पुग्यो भनेर विकासको चर्चा गर्दा प्रसन्न हुने स्थिति आउँछ। त्यस्तो दिल खोलेर गर्न सकिँदैन। त्यस्तो विकास भयो, सम्पन्न भयो, राम्रो भयो, अहिले एकदम स्मुथ छ भनेर भनिदिने हो भने सबै खुसी हुने ठाउँ पनि छ। तर जो ठाउँमा पुगे साथीहरू त्यसै भनेर मात्रै गएका छन्। त्यस कारणले बडो एउटा अप्ठ्यारो सकसको भित्री सकसको अधिनायकवादको अभियान बिस्तारै अगाडि बढिरहेको छ। त्यसले गर्दा अहिले भन्दा पनि हामीलाई बिस्तारै साथीहरू सफल हुँदै गयो भने हामी विफल हुन्छौँ, लड्नु पर्ने चाहिँ बाँकी रहन्छ जस्तो लाग्छ मलाई।
कला साहित्य तथा गीत संगीतका क्षेत्रले समाजको वास्तविक रूपको चरितार्थ गर्ने बताउँदै वरिष्ठ फिल्म निर्देशक तथा निर्माता नवीन सुब्बा यसो भन्नुहुन्छ।
कलाकारहरूलाई अराजकताको लेभलसम्म फ्रिडम हुनुपर्छ त्यो एक्सप्रेसन गर्नलाई। त्यो भयो भने मात्रै त्यसले समाजलाई समाजमा एउटा डिबेट क्रिएट गर्छ, समाजलाई अगाडि बढाउँछ भन्ने विचारलाई विश्वास राख्छु। त्यो कारणले नै हो बारम्बार हामीले यो सेन्सरसिपका कुनै पनि फर्मका सेन्सरसिप त्यो स्टेटको लेभलमा सेन्सरसिप मात्रै होइन कि अघि नन स्टेट एक्टरहरूदेखि लिएर कुनै सानो झुन्डले पनि गर्छ त्यस्तो कामहरूको प्रतिपक्षमा उभिनुपर्छ। त्यो अभिव्यक्तिको स्वतन्त्रता चाहिँ निर्बाध रूपमा उपयोग गर्न पाउनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। त्यो कुनै पनि विचारको पक्षको यदि यो अधिनायकवाद नै विश्वास गर्ने हो भने पनि उसले पनि अभिव्यक्ति गर्न पाउनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। त्यो कुरा थाहा भयो भने मात्रै हामीले त्यसको प्रतिपक्षमा कस्तो विचार राख्छौँ भन्ने खालको कुरा त्यो प्रतिपक्षको स्पेस पनि हुन्छ। हामीले चाहिँ खालि लिबरल आइडियालाई मात्रै स्पेस दिने अर्कोलाई स्पेस नदिने भन्न थाल्यो भने फेरि त्यहाँ पनि समस्या सिर्जना हुन्छ होला जस्तो लाग्छ। मैले भर्खरै यो भिटनको गीत सुने, मलाई चाहिँ के लाग्यो त्यो गीत सुनेपछि गजब लाग्यो। गजब नयाँ फर्म, नयाँ तरिकाको अभिव्यक्ति आएको छ। अश्लीलता चाहिँ अब यो अर्को कुरा हो, डिबेट त्यसपछि गर्ने हो, तर उसको जुन अभिव्यक्ति आएको छ मैले चाहिँ त्यसको चाहिँ समाजशास्त्रीय अध्ययन हुनुपर्छ जस्तो लाग्यो। युनिभर्सिटीहरू त्यस्तो समाजशास्त्रीय अध्ययन गर्नुपर्ने, त्यहाँभित्र त्यो तपाईँले हेर्नुभयो भने त्यो यस्तो गजब छ त्यो भिटेनको गीतहरू, त्यसमा दुईवटा पुस्ताको द्वन्द्वको बारेमा स्ट्रङली हुन्छ। हाम्रो समाजको टोटल रिफ्लेक्सन छ के हो भन्दाखेरि जातीय रूपमा हामी जस्तो तरिकाले अत्यन्त बहुल छौँ, त्यो बहुलको रहेको समस्यादेखि लिएर त्यो बहुलतामा रहेको समस्यादेखि लिएर त्यसको स्ट्रेन्थसम्मलाई उसले गाएको छ। त्यो त अत्यन्त ठुलो उपलब्धि हो जस्तो लाग्छ कि त्यो भिटेन भन्ने नेपाली समाजको लागि त अत्यन्त ठुलो उपलब्धि हो एज अ अभिव्यक्तिको रूपमा। तर त्यसलाई चाहिँ बन्द गर्ने कोसिस गरियो। अब बिचरा गीत गाउँदै थियो, स्टेजमै गएर पुलिसले आधीमै रोकिदियो। उसले के भन्यो भन्दाखेरि म यो देशमा बस्दिनँ भने, एउटा रचनाकर्मीलाई देशमा बस्दिनँ भन्ने स्थितिमा हामी किन पुर्याइराखेको छौँ मैले बुझिराखेको छैन। चर्चित गायकले नै यो सेन्सर आवश्यक छ भनेर भन्दिनँ। यो चाहिँ मलाई के लाग्छ भन्दाखेरि हाम्रो फेलर हो जस्तो लाग्छ कि हामी जो यसरी काम गरिराखेका छौँ फ्रिडमको निम्ति अथवा हामी अभिव्यक्ति स्वतन्त्रता हुनुपर्छ भनेर भन्छौँ, यो चाहिँ हाम्रो फेलर हो जस्तो लाग्छ। त्यो प्रणेशको केसहरू हेर्नु हो भने पत्रकारहरू स्वयं सेन्सर गर्नुपर्छ भनेर लाग्नु भएको छ कि मिडियामा मिडियाको फ्रिडमको कुरा गर्ने। यो फेरि कस्तो छ भन्दाखेरि अघि त्यो एकबद्धताको कुरा आयो, मिडियालाई चाहिँ स्वतन्त्रता उपभोग गरिराखेको छ होइन, आफूलाई चाहिँ स्वतन्त्रता हो तर फिल्मलाई चाहिँ चाहिँदैन भन्ने। तर हामीले यो विचार निर्माण गर्ने कुरामा लामो समयदेखि जो स्वतन्त्रताको पक्षमा काम गरिराखेका छौँ त्यो चाहिँ हामी हाम्रो कमजोरी रह्यो जस्तो लाग्छ। यो यहाँ मात्रै समस्या होइन, वेस्टमा पनि एकदम ठुलो समस्या छ। जस्तो उनीहरूलाई त्यो सेफ स्पेसको कुरा गर्छ होइन, फेरि अर्को बाहेकको विचार चाहिँ त्यो ठाउँमा हुँदैन, अथवा ट्रिगर वार्निङ चाहिने हो, अहिले हामीलाई सेन्सर गराएर ट्रिगर वार्निङ लेख्न लगाउँछ। धुम्रपान चाहिँ स्वास्थ्यको लागि हानिकारक, अब वेस्टले भर्खरै अध्ययन गरेर के भयो भन्दाखेरि त्यो भनेको नै स्वयंमा त्यो विज्ञापन हो भन्ने। हाम्रो सोसाइटीको स्थिति पनि त्यो छ कि अब बाहिर के भन्दाखेरि भर्खरै होला अमेरिकामा चाहिँ के भन्थ्यो भन्दाखेरि त्यहाँको सुप्रिम कोर्टले हेट स्पिच भन्ने हुँदैन भन्थ्यो। यसो सुन्दाखेरि एकदमै यो चाहिँ गलत चिज हो भने जस्तो लाग्छ, तर तपाईँ अलिकति गहिरेर हेर्नुभयो भने त्यो सही चिज हो, हेट स्पिच हुँदैन। तपाईँ कालो हुनुहुन्छ मैले कालो भन्नु पाइनँ भने तपाईँ कालो भएको कसरी थाहा हुन्छ, अथवा तपाईँलाई म कालो भनेर हिँडाइराखेको छु कि कालो भनेर तपाईँको गुनगान गाइराखेको छु तपाईँले कसरी बुझ्नुहुन्छ। तर हाम्रोमा के छ भन्दाखेरि यो पोलिटिक करेक्टनेसले अति यो के भन्छ त्यसलाई ठ्याक्कै नेपालीमा ट्रान्सलेट गर्न आएन, एक्सेसिभ पोलिटिक करेक्टनेस चाहिँ हाम्रो मनोविज्ञानमा यस्तो गढेर बसेको छ त्यो पोलिटिसियन्सहरूमा पनि, त्यो मिडियामा काम गर्नेहरूको पनि, त्यो एकाडेमिसियन्सहरूमा पनि, युनिभर्सिटीको लेभलमा पनि त्यो यस्तो स्ट्रङली आएको छ कि त्यसले नै अहिले यो अभिव्यक्तिलाई कन्ट्रोल गर्ने खालको कुरा त्योसँग सम्बन्धित छ। त्यसले गर्दाखेरि यो अति पोलिटिक करेक्टनेसलाई चाहिँ हामीले अलिकति आलोचना नै गर्नुपर्छ होला। भएको रूपमा अब उसलाई मनपर्छ कि मन पर्दैन, पर्दैन भने पर्दैन भन्नु सक्नुपर्छ होला जस्तो लाग्छ। त्यो भयो भने मात्रै समाज अगाडि बढ्ला। त्यो अभिव्यक्ति स्वतन्त्र भनेको त्यो लेभलको हुनुपर्छ जस्तो लाग्छ।
नाटक विधामा सक्रिय नाटक निर्देशक राजन काफ्लेको धारणा यस्तो छ।
रियलाइजेसनको पार्ट चाहिँ के हो भने सुन्ने प्रक्रिया संसारभरि एकदमै अरू अलि समृद्ध ठाउँहरूमा चाहिँ बढी सुन्ने प्रक्रिया छ। हाम्रो यहाँ चाहिँ नसुन्ने प्रक्रिया छ, चाहे त्यो राज्य होस् अथवा कुनै पनि अर्को बलियो पक्ष होस्, इन्सिक्योर छ, सुन्दैनन्। त्यही भएर हाम्रो अभिव्यक्ति स्वतन्त्रमा पनि नाटकीय सवालमा चाहिँ अलिक बढी अब यो मनोरञ्जनको अलिक अझ त्यो पनि खासै कतिलो गर्ने होइनन्, यो चलिरहेछ भन्ने हिसाबले छुट दिइरहेको जस्तो लाग्छ मलाई अहिलेसम्म नाटकको पार्टमा चाहिँ। होइन भोइस नलिएर आएको होइन, नाटकले स्ट्रङली भोइस लिएर आएको छ, फरक फरक तहमा भएको छ, तर खासै वास्ता गर्दैन। कहिलेकाहीँ अलिकति हामीले ओपन एयरमा गर्दाखेरि चाहिँ त्यसको आवाजले सिंहदरबार आसपास अलिकति केही गुन्जिन्छ अथवा केही हुन्छ, अनि त्यहाँ पुलिसहरू आइपुग्छन् अनि नाटकै त गइरहेछ नि यिनीहरूले भनेर छोडिदिन्छन् चुप्लाएर। त्यो अलिकति परकै कुरा पर्छ उनीहरूको लागि, नाटक महत्त्वको त्यसले उठाउने विचार अथवा त्यसले समाजलाई पार्ने प्रभावको विषयमा उनीहरूको त्यति धेरै चिन्तन छैन। त्यही भएर त्यो हामी चाहिँ अलिक छुटमा परेका छौँ त्यो हिसाबले। गीत गाउने मान्छेको कुरा त्यति संवेदनशील भएर उसले हेरिदिने र सुनिदिन सक्ने भएको भएदेखि त सायद अर्को पर्सपेक्टिभ आउँथ्यो होला।
कविता लेखेकै कारण पटक पटक पक्राउ परेका कवि तथा पत्रकार संगीत श्रोता
अभिव्यक्तिको माध्यमहरू जति छन्, कलाका माध्यमहरू वा मिडिया आदि, त्यो कलाका माध्यम वा विधाहरूको जुन कन्टेन्ट र फर्म हो त्यसबारे हाम्रो निरन्तर छलफल, बहस, समीक्षा, मूल्याङ्कन वा संवाद भएको छैन। त्यसरी नहुँदाखेरिको एउटा समस्या के हुन्छ जस्तो मलाई लाग्ने भने, जब हामीले त्यसको बारेमा छलफल गर्दैनौँ, छलफल गर्यौँ भने त्यो हामी आपसमै छलफल गर्थ्यौँ, मिडियाकर्मीले पनि, लेखकहरूले पनि, कविहरूले पनि, त्यो छलफल नगर्ने भएपछि बेला बेला यो शक्तिहरूले आफ्नो प्रतिकूल भएको विचारहरूलाई चाहिँ उनीहरूले जब आक्रमण गर्छन् वा हस्तक्षेप गर्छन्, अनि तिनीहरूलाई चाहिँ सजिलो के हुँदो रहेछ भने त्यो समाजमा संवाद नभएपछि कुनै पनि प्रस्तुतिलाई लिएर वा कन्टेन्टलाई लिएर राज्यले वा शक्तिले आलोचना गरेको कुराको पनि एउटा पंक्ति बस्दो रहेछ। जस्तो त्यो भिटेनको गीत होस् या त्यो प्रणेश गौतमको समीक्षा होस् या अरू पनि रचनामाथि जति आक्रमण भएको छ, त्यस्ता रचनाहरूमाथि हामीले संवाद छलफल गर्न सक्नु पर्थ्यो। अब अहिले त्यसरी आलोचना हुँदाखेरि एउटा पंक्ति त हो त, त्यो बेठिक छ भन्ने पनि देखिँदो रहेछ, जसले राज्यलाई चाहिँ बल पुग्दो रहेछ। अहिले भएको त्यस्तो देखिन्छ। त्यसमाथि हामीले चाहिँ छलफलहरू चलाएनौँ। सबै किसिमका अभिव्यक्तिका विधाहरूमाथि र तिनको कन्टेन्ट र फर्म छ त्यसमाथि हामीले छलफल गर्ने, भिन्न भिन्न विचारहरूमाथि छलफल गर्ने, सबै अभिव्यक्तिलाई आउन दिने, हामीले त्यस्तो गरेको भए चाहिँ राज्यले यसरी आक्रमण गर्न सक्थेन कि जस्तो मलाई लाग्ने, त्यो चाहिँ हाम्रो अलिकति कम भएको जस्तो लाग्छ। अनि अर्को चाहिँ हामीसँग केही अपवाद र केही छुटपुट बाहेक हामीसँग संविधान त एकदम लोकतान्त्रिक छ, व्यवस्था त एकदम गणतान्त्रिक छ, तर पनि हामी किन यो अभिव्यक्तिमा व्यवधान आइरहेको छ भन्दा चाहिँ हामीले चाहिँ त्यो आलोचनात्मक चेत भएको चाहिँ पंक्ति निर्माण चाहिँ गरेको रहेनछौँ कि जस्तो लाग्छ कि। त्यसले गर्दाखेरि खास आफ्नो प्रतिकूल भयो भने राज्यले झ्याप्प गर्छ अनि त्यो पंक्ति चाहिँ हामीले निर्माण गराएको छैनौँ र त्यसमा हाम्रो पनि दायित्व हो कि।
त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभाग रत्नराज्य क्याम्पसका उप प्राध्यापक लेखनाथ पाण्डे पत्रकारिताका विषयलाई जोड्दै यसो भन्नुहुन्छ।
हामीले पत्रकारितामा अध्ययन गर्दाखेरि गोर्खापत्रमा एउटा केस छ कि, जस्तो कि गोर्खापत्र चाहिँ देव शमशेरले सुरु गरे, त्यसको लगत्तै अब देव शमशेर कलत्याइए, त्यसपछि चन्द्र शमशेरले आफ्नै ज्वाइँलाई गोर्खापत्रको तालुकद्वार नियुक्त गरे, उनले चाहिँ गोर्खापत्रबाट आउने कन्टेन्टहरू आफू मुताबिकको हुन्छ भनेर ज्वाइँको हातमा दिएको। तर गोर्खापत्र त्यो कालमा पनि अलिकति सिस्टम प्रति क्रिटिकल भएपछि उहाँले ज्वाइँलाई निकाल्नु, गोर्खापत्र पनि क्रिटिकल छ सिस्टम प्रति होइन। अहिले मिडिया चाहिँ त्यतिको पनि छैन जस्तो लाग्छ कि, अहिले चाहिँ मतलब त्यसलाई सबै होइन तर केही चाहिँ त्योभन्दा मोर चाहिँ गोर्खापत्र बनिरहेको जस्तो देखिन्छ मिडियाको मात्रै मैले कुरा गर्दाखेरि। र अर्को चाहिँ यहाँ फ्रिडमको कुरा गर्दाखेरि चाहिँ एउटा थरी मान्छेले जहिले पनि फ्रिडम युज गरे सधैँ फ्रिडम होइन, एक थरी मान्छे पञ्चायतकालमा पनि राणाकालमा पनि अहिले पनि त्यो एकदमै एक्सेसिभ फ्रिडम, त्यही पनि ट्विटरमा लेखेका छन्, फेसबुकमा लेखेका छन्, फिल्म प्रडक्सन गरेका छन् आमा पनि, त्यही एक्सेसिभ फ्रिडम आमा भने तपाईँको फिल्म पनि पञ्चायतको फर्ममा एक्सेसिभ फ्रिडम युज गरेर आएको, मतलब त्यसको क्रिटिकल चेन्जको अल्टरनेटिभ भोइस आएन त उसको ग्रुप, भनेपछि हामीले प्रडक्सन चाहिँ रूप मात्रै गर्ने कि हाम्रो पहिलो उपन्यासको कुरा गर्छौँ, अर्थात् सुम्निमा गर्ने त्यति बेलाको लागि हिसाबले भन्यो भने त्यो एकदमै छलाङ, त्यो 15-16 वर्षको ग्यापमा आएको छ त्यो दुईवटा उपन्यासको हिसाबले भन्यो भनेपछि कस्तो खालको गर्ने भन्ने एउटा जस्तो लाग्छ मलाई।
काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज विभागका प्रमुख सुदर्शन दाहाल,
पावरमा जो बस्या छ नि, पावरमा बस्नेलाई एउटा डर, अर्को पावरको घमण्ड हुन्छ, यो दुइटैले माटिएको अवस्थामा चाहिँ अनि यस्ता कला सिर्जना अभिव्यक्तिहरूलाई संकुचन गर्नेतिर लागिन्छ। र त्यसले अर्को के पनि इन्डिकेट गर्छ आजको हाम्रो यो जमघटले भने, वास्तवमा पावर सिफ्ट चाहिँ हुन लागे हो कि गभर्मेन्टमा बसेर पावर मान्छको चाहिँ भन्ने, अनि अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने मानसिकता भनेको मतलब मिडियापट्टि पावर गयो भन्ने डरको उपज हो यो। तर क्वेसन त्यति मात्र होइन, यो त आइडियोलोजिकल डिबेट पनि हो। के हुन्छ भने मिडियालाई जहिले पनि हामीले मेनली है दुई किसिमबाट बुझ्छौँ, एउटा सोसाइटीको मिरर हो मिडिया भन्ने पनि बुझाइ छ, अर्को होइन सोसाइटीलाई ड्राइभ गर्छ भन्ने, मिरर र सेभरको इफेक्ट भनेर बुझाइ बुझ्नुपर्ने हुन्छ र बुझ्छन्। अनि यहाँ चाहिँ आइडियोलोजिकल डिभिजन कहाँनिर छ भने, अब हामीले अभिव्यक्ति जे हामी एक्सप्रेसन गरिरहेछौँ त्यो सोसाइटीमा भएका कुरीति विसङ्गतिको विरुद्धमा हाम्रो आवाज हो, तर त्यो सेभर भन्नेले चाहिँ के बुझ्छ भने होइन यो त कुनै एउटा इन्डिभिजुअल पो हो त एक्सप्रेसन हो, कसैको ओनर्सको इन्ट्रेस्ट होला, कसैको भेस्टेड इन्ट्रेस्टको होला, र उसले चाहिँ हामीलाई अब सोसाइटीलाई अर्कातिर ड्राइभ गर्न लाग्यो अथवा हाम्रो पावर चाहिँ छिन्न लाग्यो भन्ने बुझाइ हुन्छ, र बुझाइ फरक फरक हुन्छ, त्यही बुझाइको उपज पनि हो जस्तो लाग्छ। अब कस्तो नराम्रो कुरो बुकसमेत पनि हामीले अब रजिस्ट्रेसन गर्नुपर्नेले एउटा कुनै किताब लेख्दाखेरि, अब हामी कतातिर गइरहेछौँ यो 21st सेन्चुरीमा, उहाँहरूलाई बुझाउनु पर्ने जरुरी के पनि छ भने, एउटा उहाँहरू डराउनु भएको भने मतलब पावरमा बस्नेहरू डराउनु भएको भनेको सोसल मिडिया र मेन स्ट्रिम मिडिया पनि फरक छुट्याउन नसकेको कारण पनि हो। सोसल मिडिया सबैको एक्सेस छ, सबै किसिमको एक्सप्रेसन हुन सक्छ, अनि त्यसले चाहिँ इम्प्याक्ट हाई हुन्छ, अनि त्योसँग र मेन स्ट्रिममा बस्दाखेरि के फरक छ भन्ने कुरा छुट्याउन नसकेको कारणले गर्दाखेरि सबै कुरामा कुण्ठित गर्न थाल्नुभयो, जुन चाहिँ अधोगति हो। र यस्तो खालको एक्सप्रेसनलाई कन्ट्रोल गर्ने खालको कुनै एक्टिभिटिज गर्नुहुन्छ भने त्यो आजको बसेको सरकार मात्र होइन भोलि आउने जुनसुकै सरकार पनि त्यो काहीँ पनि एक्जिस्ट गर्न सक्दैन।
अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी अन्तर्राष्ट्रिय कानूनका जानकार अधिवक्ता टंकराज अर्याल,
मैले दुईटा पाटोमा अलिकति कुरा राख्न चाहे, पहिलो भनेको यसको अन्डरस्ट्यान्डिङ हामी छ नि यसको उपभोक्ताको अप्रोच एज अ राइटको उपभोक्ताको हिसाबले इन्डिभिजुअल अथवा नागरिकको अप्रोच एउटा, अर्को भनेको स्टेट जसले चाहिँ जहिले पनि राइटको दायरालाई चाहिँ साँगुरो बनाउन खोज्छ र स्टेटको अप्रोच, र यो दुईटै अप्रोचलाई प्रोटेक्ट गर्ने अथवा ब्यालेन्स गर्ने अवस्थामा चाहिँ त्यसलाई व्यवस्थापन गर्ने भनेको जहिले पनि कानुनले हो, र त्यो दायरा क्लियर गर्ने, दायरा फराकिलो अथवा साँगुरो पार्ने पक्ष भनेको अहिले पहिलो स्टेजमा कानुन हो, त्यसपछि प्राकृतिक न्यायको सिद्धान्त अझ त्यसलाई एक्सपान्ड गर्दै जाने भनेको सेकेन्ड लेयरमा होला। मलाई पनि धेरै खसखस भएको कुरा भनेर के हो भने, जबसम्म विषयवस्तुलाई हामी त्यो लेभलमा आत्मसात गर्दैनौँ त्यसप्रतिको बुझाइ र त्यसप्रतिको ओकालत निकै कमजोर हुँदो रहेछ, कहिलेकाहीँ त्यो कुरो नबुझेर पनि गलत ओकालत हुँदो रहेछ। म दुईटा इन्स्ट्यान्ट राखेर अगाडि बढ्छु। पहिलो एकचोटि म यो कारागारको सेक्टरमा रिसर्च गर्थेँ, कारागारको सेक्टरमा रिसर्च गर्दाखेरि पक्राउ गरेर लिएर गएका बन्दी कैदी बन्दीहरूलाई सोध्यो, तपाईँलाई प्रहरीले पक्राउ गरेपछि यातना दियो भन्दा अँ दिएन, अचम्म छ नेपालको पुलिस सुध्रिन्छ कि, अझ 10-15 वर्ष पहिलाको कुरा, हाम्रो क्वेसन फर्मेसनै रङ भयो कि जस्तो लाग्यो। त्यसपछि हामीले के गर्यौँ भने, प्रहरीले पक्राउ गरेपछि तपाईँलाई के गर्यो भनेर सोध्यौँ, जे गर्यो भनेर भन्यो, ती सबै प्रचलित कानुनले यातना भनेर परिभाषित गरिएका विषयवस्तु थिए। जब त्यो कुराको बुझाइ नभएपछि जसले जुन कुराको जसरी ओकालत गर्नुपर्ने हो, माग दाबी गर्नुपर्ने हो, त्यो नभएको देखियो एउटा बाटो। यस्तै अहिलेको सन्दर्भमा पनि अघि हामीले केही पुरस्कार ग्रहण गर्ने यही क्षेत्रका विभिन्न सेक्टरमा पदीय जिम्मेवारी भएका व्यक्तिले पनि सेन्सर त हुनुपर्छ, अलिकति कन्ट्रोल हुनुपर्छ, यो पाटो त्यो पाटो भनिरहेको कुरा त्यो बुझाइको चाहिँ ठुलो समस्या हो। जस्तो हामीले सेक्टरल बुझाइ अथवा यो सेक्टरल अन्डरस्ट्यान्डिङलाई चाहिँ इन्हान्स गर्नुपर्ने कुरा चाहिँ हामी छ नि फ्रिडमको ओकालत गर्ने सेक्टरमा काम गर्ने व्यक्ति संस्था समुदाय र पक्षको ठुलो भूमिका छ किनभने कतिपय अवस्थामा भनिएका कुराहरू नबुझेर पनि आइरहेका हुन् कि जस्तो लाग्छ एउटा सम्पादक छ पत्रिका हो उसले एडिटोरियल फ्रिडमको वकालत गर्न सक्दैन एउटा राइटर छ राइटरले आर्टिस्टिक एक्सप्रेसनको कुरा गर्न सक्दैन भन्यो भने त्यो हाम्रो समाजको रिफ्लेक्सन हो हामी कुन समाजमा छौँ र हामीले अझ कति गर्न पर्नेछ भन्ने सन्दर्भमा एउटा पाटो नबुझेको अर्को कस्तो रह्यो भने हामी विभिन्न क्लासका मान्छे भयौँ कि फ्रिडम अफ एक्सप्रेसनको कुराकानी गर्दा एउटा युट्युबरलाई समस्या पर्यो भने मेन स्ट्रिम ब्रोडसिटको पत्रकारले यो कुरा उठाउँदैन ए त युट्युबरको कुरा रहेछ भन्छ उसलाई मलाई त छुँदैन भनेर आउँछ अनलाइनको कुरा भयो भने त्यही भन्छ युट्युबरलाई पऱ्यो भने अनलाइन र ब्रोडसिटको बोल्दैन अनलाइनलाई पऱ्यो भने ब्रोडसिटको बोल्दैन अनि ब्रोडसिटलाई पऱ्यो भने मात्रै बोल्छ अहिले उहाँ नाटकको कुरा नाटक अब अहिले तारदाले पनि भन्नु त्यसको लार्जर इम्प्याक्ट अथवा मास कम्युनि मास मिडियममा नभएको कारणले अलिकति नेग्लेक्टेड अथवा यो पाटोबाट नरिएको होला तर यहाँ हामी भिटेला पऱ्यो अर्को गायक छ नि यत्रो ऱ्यापरवाला भन्छौँ लोकगीत अलि हामी आधुनिक गाउँ लोकगीत यिनी झाउरी गाउँलेहरूका कुरा के गर्नु भने हामी बोल्दैनौँ अनि अलि लोकगीत गाउँले यिनी युवाहरू ताल नतोलका मान्छेहरू अर्कोतिर बोल्छ भनेको त हामी भ्यालुलाई आत्मसात गरिरहेको छैनौँ कि हामी डिभाइड गरिरहेको छौँ र आफ्नो कितालाई मात्रै प्रोटेक्ट अथवा आफ्नो कुरा मात्रै बुझिरहेको छौँ मैले फ्रिडम अफ एक्सप्रेसन जुन आर्टिस्टिक एक्सप्रेसनको भ्यालुलाई आत्मसात गरिरहेको छैन रादर मेरो डोमेन क्रिएट गरेर म कसरी सुरक्षित हुने अथवा मेरो कुरा मात्रै म गरिरहेको छु जस्तो यो ओभरअल प्रब्लम भनेको चाहिँ सेक्टरमा अन्डरस्ट्यान्डिङ र हामीले भ्यालुलाई आत्मसात नगरेको प्रभाव हो कि जस्तो लाग्छ मलाई एउटा बाटो यो गरिएन भने यो निरन्तर रहिरहन्छ म त फिल्म मेकर हो जस्तो दादाले अहिले रिफर गर्नुभएको थियो हामी फिल्मलाई फ्रिडम अफ एक्सप्रेसनको पाटो हो र यसमा चाहिँ कानुनको सुधार हुनुपर्छ भनेर सायद पहिलो डकुमेन्ट होला त्यसले बोल्छ जहाँ चारवटा चाहिँ सेन्सरसिपको कुरा हुन्छ फोर स्टेज प्री सेन्सरसिपको कुराकानी गर्छ जहाँ फिल्म बनाउने कुरामा त्यसपछि फिल्म हल खोल्ने कुरामा प्रसारण गर्ने कुरामा फिल्मको त्यो अहिले मैले एक्ज्याक्टली बिर्सेँ चार लेभलको प्री सेन्सरसिपको कुरा एक्जिस्टिङ लमा छ जुन फ्रिडम अफ एक्सप्रेसनको पाटो हो भनेर चाहिँ अहिलेसम्म ओकालत भएको थिएन भनाइ मतलब विषयवस्तुलाई कसरी उठाउने भन्ने कुरा हो दोस्रो हामीले अर्को बुझ्नै पर्ने कुरा के भने यो एक्सप्रेसनको कुरा चाहिँ हामीले नेपालको संविधान अथवा इन्टरनेसनल स्ट्यान्डर्ड र प्र्याक्टिस हेऱ्यौँ भने पनि त्यो निरपेक्ष चाहिँ होइन है हामीले बुझ्नुपर्ने कुरा चाहिँ यो अभिव्यक्ति स्वतन्त्रता हामीले बोल्न पाउने कुरा लेख्न पाउने कुरा एक्सप्रेसन गर्न पाउने कुरा छ भन्दै गर्दा त्यो निरपेक्ष अथवा सबै चिज हुन सक्छ भन्ने कुरा चाहिँ हामीले प्र्याक्टिस गरेको अन्तर्राष्ट्रिय मान्यताले पनि निश्चित सीमा र बन्देजको कुराकानी चाहिँ गर्छ अब यो सीमा र बन्देजको कुरामा जहिले पनि टसल कहाँ आउँदो रहेछ भने त्यो राइटको उपभोक्ताले त्यो सीमा र बन्देजको दायरालाई फराकिलो पार्न खोज्ने स्टेट अथवा पर्टिकुलरली चाहिँ सरकारले चाहिँ त्यो फ्रिडमको दायरालाई चाहिँ साँगुरो पार्न खोज्ने यो टसलको बिचमा जुडिसियरीको भूमिका चाहिँ महत्त्वपूर्ण हुन्छ तर हामी कहाँ जुडिसियरी अहिले कसरी प्र्याक्टिस गरिरहेछ के भइरहेछ हामी कतिसम्म ट्रस्ट गर्न सक्छौँ कतिसम्म हाम्रो आस्थाको केन्द्र छ त्यो अर्को छलफलको विषयवस्तु होला हामी कहाँ यहाँ अहिले उठेका विषयवस्तुहरू जस्तो भिटेनको कुरा दुर्गेशको कुरा पशुपति शर्माको कुरा त्यसै अरू मुभिजका कुरा आदिको प्रक्रियामा हामीले जुडिसियल अप्रोचलाई एक्जिस्टिङ ल र पोलिसीलाई टेकेर चाहिँ एक्सर्साइज गर्यो कि गरेनौँ भन्ने कुरा पनि सँगसँगै महत्त्वपूर्ण कुरा हुन्छ किनभने पुलिस अथवा सरकारले त जहिले पनि कन्ट्रोल गर्न खोजेकै हुन्छ सरकारले जहिले पनि यो फ्रिडमको दायरालाई साँगुरो गर्न खोज्छ र त्यो प्रक्रियामा हामी निरन्तर प्रतिपक्ष हो र त्यसको लागि हामीले आस्था राख्नुपर्ने जुडिसियरी हो र जुडिसियरीलाई हामीले कतिको हाम्रो अधिकार प्रत्याभूत गराउने सन्दर्भमा प्रचलन गराउने सन्दर्भमा हामी भूमिका निर्वाह गर्न सक्यौँ अथवा हामीले प्रयोग गर्न सक्यौँ भन्ने कुरा पनि महत्त्वपूर्ण छ कहिलेकाहीँ हामी इमिडिएटली विरोध गर्छौँ तर त्यसको ड्यु प्रोसेसमा त्यसको जस्टिस सिकिङ प्रोसेसमा चाहिँ नगएको अवस्था पनि हुन्छ त्यो पनि महत्त्वपूर्ण पाठ हो त्यसर्थ हामीले त्यसलाई पनि हेर्नुपर्छ अब हामीले टेक्ने अथवा हाम्रो वकालतको आधार के हो त भन्ने कुरामा हामीले अहिले पनि हेर्ने कुरा भनेको पहिलो कुरा त संविधानमै संविधानले अधिकारको सन्दर्भमा हेर्ने हो भने केही ग्रिभान्सेसहरू डिसेटिस्फ्याक्सनहरू स्टिल छन् तर धेरै अधिकारलाई चाहिँ प्रत्याभूत गरेको छ त्यो भनेको कार्यान्वयनको अहिलेको कार्यान्वयनको समस्या छ सँगसँगै हामी इन्टरनेसनल स्ट्यान्डर्ड हेर्ने हो भने अघि तारा सरले भन्नुभएको छ युडिएचआर प्रिन्सिपल डकुमेन्ट हो जसले अधिकारको लागि कुरा गर्छ युएनको पक्ष राष्ट्र भएको हिसाबले त्यसका कुराहरू हाम्रो सन्दर्भमा लागू हुन्छन् हामीले स्पेसिफिक हिसाबले आइसिसिपिआर इन्टरनेसनल कभर्नेन्ट अन सिभिलियन पोलिटिकल राइट भन्नेलाई अनुमोदन गरेर त्यसलाई कार्यान्वयन गर्ने जिम्मा हामीमा छ त्यसका धारा पर्टिकुलरली धारा 19 हेर्ने हो भने फ्रिडम अफ एक्सप्रेसनको कुरालाई एकदमै क्लियरली स्पेल आउट गरेको छ त्यहाँ सीमा र बन्देज के हुन सक्छन् र त्यसको दायरा कति हो भनेर उल्लेख गरेको छ यद्यपि त्यसमा उल्लेख गरेका कुरा र अहिलेको संविधानमा उल्लेख गरेको कुरामा त्यति धेरै एक्ज्याक्ट छैन अहिले संविधानले दायरा फराकिलो राखेको छ सीमा र बन्देजको दायरा फराकिलो राखेको छ यद्यपि अहिले यहाँ हामीले उठाएका कुराको प्रतिरोध गर्नको लागि चाहिँ हाम्रै संविधान पनि काफी छ त्यसलाई इन्टरप्रेट गर्ने र प्रयोग गर्ने कुरा हो अब जहिले पनि यो दायरा साँगुरो गर्ने सन्दर्भमा कानुनहरूलाई चाहिँ कसेर लिएर आइदो रहेछ किनभने संविधानले त सबै कुरा त उल्लेख गर्न मिल्दैन, फ्रेमवर्क दिने हो, एउटा आइडियल स्ट्यान्डर्ड सेट गरिदियो, तर त्यसलाई एक्जिक्युट गर्ने सन्दर्भमा कानुन नहुने प्रक्रियामा धेरै कानुनहरू यसरी आइरहेका छन्। अहिले आइटी बिल यसो सुन्दाखेरि इन्फर्मेसन टेक्नोलोजी बिल भनिया छ, संसदमा छ, त्यसले अभिव्यक्ति स्वतन्त्रताका विभिन्न फर्म अथवा इन्टरनेटमा एक्सप्रेसनको कुरालाई कन्ट्रोल गर्ने किसिमले आइरहेछ, त्यसमा व्यापक छलफल भइरहेछ। समितिको हिजो न्युज पनि हेर्नुभयो होला, समितिमा विरोध भएर चाहिँ रोकियो भन्ने कुरा छ एउटा कुरा। अर्को अहिले हामी प्रदेश लेभलमा बनेका कानुनहरू अथवा त्यो दायरातिर हेर्ने हो भने यो विषयवस्तुलाई हामी फेडरल लेभलमै यहीँका विद्वान भनेका व्यक्तित्वहरूबाट पनि यसलाई आत्मसात गर्न नसकेको अवस्थामा तल चाहिँ कपी पेस्टको अवस्थामा चाहिँ यो संविधानको मर्मलाई चाहिँ प्रोटेक्ट गरेर जान सक्ने अवस्था चाहिँ तल छैन। केही हामीले ड्राफ्टहरू हेरेका छौँ, रिभ्यू गरेका छौँ, इनपुट पनि दिएका छौँ। इभन युएसमा पनि युएस सुप्रिम कोर्टका डिसिजन हेर्नुहुन्छ भने 1980-90 यो आर्टिस्टिक एक्सप्रेसनतिर यो अब्सेनिटी अलिकति अश्लीलताको कुरालाई लिएर गएर धेरै केसहरूमा डिसिजन गरेको छ, जसले चाहिँ फ्रिडम अफ फर्स्ट एमेन्डमेन्ट भन्छ युएस कन्स्टिट्युसनमा, त्यसको दायरालाई फराकिलो पार्ने तरिकाले चाहिँ व्याख्या गरेको छ। तर यो आर्टिस्टिक एक्सप्रेसनमा जहिले पनि दुईटा थ्रेट हुँदैछ, एउटा भनेको चाहिँ आर्टिस्टिक एक्सप्रेसनको नाममा मेरो पावरमाथि चाहिँ धावा बोलिरहेछ भनेर त्यो रुलरलाई फिल हुँदो रहेछ, त्यसमाथि कन्ट्रोल गर्न खोज्दो रहेछ। अर्को भनेको न्युडिटी, अब्सेनिटी, पब्लिक मोराल, जुन एब्स्ट्राक्ट छ नि, त्यो एब्स्ट्राक्टलाई आफ्नो दायरा, आफ्नो बुझाइ र आफ्नो अनुकूलतामा हेरेर व्याख्या गरेको रहेछ। विश्वका विभिन्न देशमा गएर 172 यस्ता कानुनहरू आएका छन् अथवा भएका कानुनहरू संशोधन भएका छन्, जसले फ्रिडमको दायरालाई चाहिँ संकुचन गर्ने किसिमले कानुन आएको छ। जस्तो यो दबाब, यो छलफल, यो बुझाइको व्यापकता, यसमाथिको ओकालत गर्ने प्रक्रिया चाहिँ हामी यहाँ गर्नपर्नेछ भने यस किसिमको सोलिडारिटी र छलफल चाहिँ ग्लोबल्ली नै आवश्यक पनि छ, जसले यो विषयवस्तुलाई उठान गर्दै गर्छ। यद्यपि लिबरलिजमको पाटो अथवा चाहिँ हामी यो लिबरल डेमोक्रेसीको कुराकानी गर्दै गर्दा त्यसमाथि आएका पोइसनहरू अथवा त्यसले पारेका प्रभावहरूलाई पनि हेर्दै यी किसिमका जुन संकुचनहरू चाहिँ विश्वव्यापी रूपमा आएछन्। हामीले पनि अहिले हेर्नुपर्ने कुरा भनेको मलाई यति भनिसकेपछि तिनवटा कुरा चाहिँ गर्नुपर्छ जस्तो लाग्छ। पहिला हाम्रो कम्युनिटीमा यसको अन्डरस्ट्यान्डिङलाई व्यापक गर्न आवश्यक छ, पहिलो। दोस्रो भनेको यससँग सम्बन्धित बनेका कानुन र गरिएका प्र्याक्टिसलाई च्यालेन्ज गर्न हामी कोर्टलाई एक्सेस गर्नै पर्ने हुन्छ। अहिलेको लेभलमा हामीले कोर्टलाई ट्रस्ट गर्नुपर्छ, पछि नहुँदाको अवस्थामा अर्को बाटो होला। तेस्रो भनेको हामी अलिकति अवेर हुने, अलिकति सोलिडारिटी नेटवर्क, अलिकति प्रोएक्टिभ इन्टरभेन्सनको किसिमले बन्ने कानुन र प्र्याक्टिसको सन्दर्भमा चाहिँ टाइमली इन्टरभेन गर्ने तरिकाले इङ्गेज गरियो भने चाहिँ सिनारी अलिकति चेन्ज गर्न सकिन्छ नि जस्तो लाग्छ।
सिर्जनालाई कुण्ठित गर्न खोजियो भने अभिव्यक्ति र कला यी दुवैबाट अडि टाढा रहने विषयमा काठमाडौँ विश्वविद्यालयको मिडिया स्टडिज विभागका सुधांशु दाहाल यसरी प्रकाश पार्नुहुन्छ।
मैले अलिकति थ्योरिटिकल कुरा गर्न चाहेँ, जस्तै यो सृजनालाई कुण्ठित गर्न खोजिन्छ त्यति बेला चाहिँ मलाई के लाग्छ भने त्यो न त्यो कला हुन्छ न त्यो अभिव्यक्ति, दुइटै नै हुँदैन जस्तो लाग्छ। र संसारमा जति पनि ठुला ठुला परिवर्तन छ त्यो परिवर्तन बुझाउने सबभन्दा सशक्त माध्यम चाहिँ सायद कला र विषय बुझाउँदा चाहिँ सृजना नै होला, र त्यसलाई संस्थागत गर्ने काम पनि यो कला र सृजनाले गर्ने गर्छ। र यो परिप्रेक्ष्यमा हामी भर्खर परिवर्तन र ठुलो परिवर्तनबाट आएको मुलुक को चाहिँ नागरिकको हिसाबले बोल्नु पर्दाखेरि के देखिन्छ भने अहिले जो पुस्ता नेपालको राज्य सञ्चालनमा छ त्यो पुस्ता चाहिँ यो मुलुकको सबभन्दा ठुलो जनसङ्ख्या युवा पुस्तासँग धेरै टाढा रहेको देखिन्छ। र यसलाई मैले पुस्तान्तरको हिसाबमा मात्रै नलिकन यो सोच विचार र परिवर्तनकामी कर्मको आधारमा पनि धेरै पर रहेको देख्छु। र यो पुस्तान्तर होइन मेरो विचारमा, यो चाहिँ नि विचारको स्खलन हो भन्छु म, विचारै छैन, त्यसले गर्दाखेरि यो भाव हो। र यसलाई मैले एउटा सानो अङ्ग्रेजीमा चाहिँ नि समराइज गर्न चाहिँ यो चाहिँ रुलर्स मोरल उटोपिया हो, यसलाई त्यसरी बुझ्नुपर्छ। र हाम्रो जो रुलर छ त्यसको मोरल उटोपिया हो, किन उसले चाहिँ उसको मोरालिटीलाई चाहिँ उसले डिफाइन गर्न खोजेको छ, त्यसले गर्दाखेरि सायद यो सबै चिजको कन्सिक्वेन्स चाहिँ यसरी भइरहेको जस्तो लाग्छ। मैले चाहिँ के कन्क्लुजनमा पुगेँ भने जुन रुलिङ सोसाइटी छ, रुलिङ मास छ, जुन रुलिङ जेनेरेसन छ, त्यो जेनेरेसनसँग यङ जेनेरेसनको त्यो चाहिँ एज वाइज डिफरेन्स मात्रै होइन कि विचार नै छैन, त्यो रुल गरेर जेनेरेसनको चाहिँ विचारै छैन।
सेन्सरसिपका विषयमा फिल्म निर्देशक तथा निर्माता मनोज पण्डितको धारणा यस्तो छ।
सेन्सर भनेको पनि अर्को अवधारणा, तपाईँ यदि हामीले चाहिँ अर्को अवधारणालाई स्वीकार्ने हो भने, बहुलतालाई स्वीकार्ने हो भने, बहुलतामा के अर्कोले चाहिँ म तसँग असहमत हुन्छु र तेरो चिजमा आउने दिन भनेर भन्न नपाउने हुन्छ र, किनभने आज बसेको जुन हामी जुन समाजमा उभिरहेको छौँ त्यो समाजमा हरेक घरमा हरेक व्यक्तिसँग त्यो सेन्सरसिपको अवधारणा, सत्ता चाहिँ छुट्टै हामीभन्दा परको ऊ होइन नि त, हामीले निर्माण गरेका कुराहरू यस अर्थमा चाहिँ अहिलेको आजको वर्तमान परिस्थितिमा सेन्सिटिभ हुनुपर्छ, किनभने यो भइरहेछ। अब मैले हुनु पर्दैन भनेर पनि कुनै अर्थ छैन, किन भइरहेछ। तर म चाहिँ के भन्छु भने त्यो जे हुन्छ त्यसले गर्दा चाहिँ कोही मान्छे पनि भिक्टिमाइजेसन हुँदैन भन्ने मात्र हो। अब भिक्टिम कस्तोलाई बनाइरहेछ भने जब तपाईँ पावरको एगेन्स्टमा कुरा गर्नुहुन्छ त्यसपछि पावरले भिक्टिमाइजेसन गराएछ, फेरि त्यो पनि स्वाभाविक हो। अब यो स्वाभाविकताहरूको बिचमा चाहिँ हामीसँग यस्तो अनुत्तरित प्रश्न छ जसको समाधान गर्नलाई चाहिँ हामीसँग यही न्यारेटिभमा बसेर यस्तो छ यस्तो भइरहेछ तर सेन्सर हुनुहुन्न भन्ने न्यारेटिभ बोकेर चाहिँ हुँदैन। हामीले अर्को न्यारेटिभ चाहिँ खोज्नुपर्छ। अब त्यो अर्को न्यारेटिभ के हुन्छ मलाई थाहा छैन, तर अर्को न्यारेटिभ खोज्नुपर्छ भन्ने चाहिँ मेरो पहिलो दृष्टिकोण हो। भिडियोको बारेमा आर्टिकल लेख्दै जाँदाखेरि मलाई के लाग्यो भने अहिलेको समाज त अत्यन्त नग्नताको संस्कृति बोकेको समाज हो। यसलाई चाहिँ गलत होइन, हामी गलतको परिभाषाबाट हेरेका छौँ। जुन न्यारेटिभबाट तपाईँ समस्या निर्माण गरिराख्नु भएको छ त्यही न्यारेटिभभित्र समस्या खोजेर पनि हुँदैन, अर्को न्यारेटिभ बनाउनुपर्छ। तर अर्को न्यारेटिभ के हो यसकोमा चाहिँ बहस गर्छ। यो एकचोटि सेन्सरसिपको यो बवाल लफडा हुनुपर्छ, अनि हामी यसरी जो अहिले बसेका छौँ यी सबैजना फेरि एकचोटि त्यो लडाइँमा बेसरी उभिनुपर्छ। यो लडाइँले आर पार गर्ने भएपछि बल्ल एउटा फाइनल निष्कर्षमा पुग्ला, त्यसको लागि चाहिँ हामी तयारी गरौँ एउटा ठुलै लडाइँ लड्नको लागि। यो नितान्त केही समयभित्रमा हुनेवाला छ।
फ्रिडम अफ एक्सप्रेसन मानवाधिकारको विषयमा किन परेन भन्ने विषयमा मानवाधिकार कर्मी चरण प्रसाई यसो भन्नुहुन्छ।
मानवाधिकारको कुरा जुन फ्रिडम अफ एक्सप्रेसनसँग जोडिएको छ त्यो चाहिँ कता हराइरहेछ, यो मानवाधिकारको मेन स्ट्रिममा किन परेन अहिलेसम्म भन्ने कुरामा वास्तवमा तब हामी सबैले नै मनन गर्नुपर्छ जस्तो मलाई लाग्छ। भने मेरो चाहिँ चासोको विषय के हो भने यो ह्युमन राइट्सको इस्यु चाहिँ किन बनेन। तपाईँहरू जो यो क्षेत्रमा लाग्नुभएको छ, विशेष गरी धेरै जसो व्यक्तिहरू यो क्षेत्रमा लाग्नुभएको छ, यो कुरा चाहिँ ह्युमन राइट इस्यु हो यो, र हाम्रो चाहिँ यो मानवाधिकारको हनन भएको छ, त्यो स्टेट तर्फले गरोस् अथवा नन स्टेट तर्फले गरोस् अथवा जुनसुकै समुदायले किन नगरोस्, यो चाहिँ मानवाधिकारको हनन हो भन्ने यो बुझाइ चाहिँ किन भएन। त्यो बुझाइ भएको भए यो धेरै अगाडि मेन स्ट्रिममा आइसक्थ्यो ह्युमन राइट इस्युज को जुन कुरा हो। जस्तै अहिले म के देखिरहेको छु भने जस्तै अब पत्रकारहरूको कुराहरू गर्दाखेरि एफएनजेले पहिला धेरै कुराहरू उठाउने गर्थ्यो तर अहिले त्यो पनि देखिरहेको छैन। त्यो कता कता त्यो स्टेटको वान अफ दि मिसिनेरी जस्तो भएर बसिरहेको अवस्था पनि छ। ती अर्गनाइजेसनहरू जसले तपाईँको कानुनी शासनको लागि स्थापित भएको हुन्, यो फ्रिडम अफ एक्सप्रेसन त्यो पत्रकारिता जगत मात्रै होइन सम्पूर्ण फ्रिडम अफ एक्सप्रेसनको कुरामा तपाईँको पत्रकार महासङ्घ पनि स्थापित भएको, तिमीहरूको यो काम हो कि होइन भन्ने कुरा तिनीहरूलाई पनि बिझाउन सक्नु पर्यो, उनीहरूले बिझ्नु पर्यो। त्यो जुनसुकै समुदाय अथवा जुनसुकै तपाईँको आस्थाबाट उनीहरू त्यहाँ निर्वाचित भए तापनि उनीहरूको चाहिँ क्षेत्र अधिकार जुन प्रोफेसन हो त्यो क्षेत्र अधिकारबाट उनीहरू वञ्चित हुने अथवा त्यसबाट भाग्ने चाहिँ अवस्था दिनै हुँदैन। र एउटा महत्त्वपूर्ण के कुरा छ भन्नुहुन्छ भने यो जुन इन्डिभिजुअल जो व्यक्तिहरू पीडित हुनुहुन्छ त्यो कारणले गर्दाखेरि यसलाई हाम्रो जस्तै अब राष्ट्र मानवाधिकार आयोग छ उसको पनि काम हो। तर अहिले राष्ट्र मानवाधिकार आयोग के छ भन्नुहुन्छ भने ऊ प्रोएक्टिभ छैन, उसले समाचारहरू हेरेर अथवा त्यहाँ यो व्यक्तिहरू पीडित भएछन्, कलाकारहरू पीडित भएछन् अथवा फलानाले चाहिँ आफ्नो अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्दाखेरि पीडित भएछ भने त्यहाँ पुग्दैन। यो पुग्नलाई उसलाई टाइम लाग्ला, एक दिन त पुग्ला नै, पुग्न टाइम लाग्ला। तर अहिलेको अवस्थामा तपाईँ हामी नै गएर घचघचाउनुपर्छ। त्यसैले यो प्रक्रियामा हामीले त्यहाँ दिएको थियौँ त्यो काम गरेन भने हामी चुप लगाएर बस्यौँ भने हामीले कर्तव्य पुरा गरेको हुँदैन। हामीले त्यहाँ उजुरी दिइसकेपछि मैले न्याय पाएँ कि पाइनँ, त्यो संस्थाले न्याय दिलाउनलाई के कामहरू गर्यो गरेन, गरेन भने पब्लिक पनि गराउनुपर्छ, उसलाई पनि सेमिङ गराउनुपर्छ। त्यो हिसाबले चाहिँ यो मानव अधिकारको जुन मेन स्ट्रिमिङ नभएकोमा म बडो दुःखी छु।
संविधानमै निर्दिष्ट भएको अभिव्यक्ति स्वतन्त्रताका विषयमा किन अङ्कुश लगाइँदैछ त? अन्तर्राष्ट्रिय कानूनका ज्ञाता तथा अधिवक्ता नारायण घिमिरे यसो भन्नुहुन्छ।
संविधानमा ग्यारेन्टी भएका स्वतन्त्रता भित्रका विषय वस्तुहरूको कुरा गर्दा यसको इतिहासलाई हेर्ने हो भने यो अभ्यासमा भर्दछ। हामी कहाँ अहिले भएको वास्तविकता यो हाम्रो समस्या, संविधानमा राम्रा कुराहरू लेखिए तर त्यसलाई कार्यान्वयन गर्ने क्रममा जो कार्यान्वयनको ठाउँमा बसेको छ उसले गुड फेथले गर्दैन, आफ्नो प्रतिकूल हो भनेदेखि सेन्सरसिप हो भन्ने कुराहरू आइरहन्छ। यति भनिरहँदा पनि हामीसँग रिकोर्सेस छैन त? छ, अवश्य पनि छ। त्यो परिभ्रमित आउँदाखेरि के छ भने जसरी 1787 अमेरिकाको संविधान जारी गरिनँदाखेरि फेरि तीन वर्षपछि नै 92 बिल अफ राइट्स जम्मा संशोधन गरियो 10 उतिखेर गरियो फर्स्टमै फ्रिडम अफ एक्सप्रेसनलाई यो राखियो र त्यसपछि त्यसलाई फोर्थ एमेन्डमेन्टले त्यसलाई राम्रोसँग व्याख्या गरेर त्यसको कार्यान्वयन पक्षमा मुठी कसेर राख्यो आज पनि त्यहाँ केही हलचल भएको छैन राम्रोसँग कार्यान्वयन भएको छ म यति कुरा दुईटा धारा किन गरिरहेको छु यसको कार्यान्वयन चाहिँ के छ भनेदेखि गुणवेतन गरिरह्यो भनेदेखि धेरै चलिरहनु पर्दैन त्यसै हामी कहाँ नियत खराब भएका मान्छेले आफ्नो प्रतिकूल हुँदाखेरि बाँध्ने कसरी भन्ने तर त्यसो बाँध्ने कसरी भन्ने सरकार पछि लागिरहन्छ भने हामी यो अधिकार कर्मीहरू चुम्लाएर बस्ने हो त होइन यसको उजागर गर्ने आधारहरू के हुनुपर्छ त मैले खालि कति मात्रै मैले जोड्न चाहेँ भने यसका सर्टेन आधारहरू छन् त्यस कारण मैले बुझिरहेको के भने यहाँहरूले फिल्म बनाइरहनु भएको छ भने यहाँहरूले नाटक सिर्जना गरिरहनु भएको छ भने यो कमर्सियल स्पिच हो यो स्पिचभित्र कमर्सियल स्पिच हो कमर्सियल स्पिचभित्र दुईटा क्याटेगोरीमा संविधानले निर्धारण गर्दछ संसारभरिको अभ्यास यही नै हो एउटा प्रोटेक्टेड स्पिच अर्को अनप्रोटेक्टेड स्पिच यो भित्र हामी कहाँनिर छौँ हामीले गरिरहेको भने हामीले पहिला यो काम गरिरहँदा व्यवसाय गरिरहँदा हामीले आफै पहिला के हुनुपर्छ हामीले गरिरहेको एक्टिभिटिज कन्स्टिट्युसन र कन्स्टिट्युसनल थ्योरी र मान्यताले प्रोटेक्सन गरेको स्पिचको एक्टिभिटिजभित्रको काम गरिरहेको छु कि प्रोटेक्सन छैन भन्ने कुरा ख्याल गर्नुपर्ने हो रहेछ प्रोटेक्टेड सबै हुन्छ अनप्रोटेक्टेड भनेको तिन चार कुरा मात्र राखेको हुन्छ जसले सोसाइटीलाई मिसलिडिङ गर्छ मिसलिडिङ स्पिच र अर्को कुनै व्यक्तिलाई वा सोसाइटीलाई कुनै इन्स्टिच्युटलाई डिफेम गर्छ तेस्रो अब्सिनिटी छ र चौथो नेसनल सेक्युरिटीलाई हार्म गर्छ भने यस्ता कुराहरू चाहिँ प्रोटेक्टेड स्पिच होइन त्यसमा राज्यले अङ्कुश लगाउन पाउँछ भन्ने मान्यता प्राप्तिस हो कुनै पनि वाहनहरू नै होस् सेन्सरसिप भएर प्राय रिस्ट्रेन लगायतका कुराहरू गर्न पाइँदैन यो विषयमा चाहिँ हामीले आवाज उठाउनै पर्छ आज हामी कहाँ धेरै कानुनहरू बनिरहेको छ यो धेरै कानुन बनिकन रहेको छ बनाउन किन खोजिरहेका छन् भने यो कुनै न कुनै वाहनामा कन्ट्रोल गर्न गरेको त्यस कारण हामी सजिलो चाहिँ के हुनु पऱ्यो भने हाम्रो यो कमर्सियल स्पिच हो भनेदेखि कमर्सियल स्पिचभित्रका दायराभित्र हामीलाई छुट मान्यताले के हो त्योभित्र चाहिँ सरकारले त कुनै निकायले अङ्कुश लगाउन पाउँदैन भनेर हामी लड्नुपर्छ कहीँ न कहीँ ठोकियो बाधा भयो भनेदेखि अन्तिममा गर्ने चाहिँ के हो भने हामीसँग अरू उपाय नै छैन लिगल रिकोर्स नै हो कोर्ट नै जानुपर्छ हामी यतातिर सजग रहनु पर्ला
अभिव्यक्ति स्वतन्त्रताका सीमाहरूका बारे प्रकाश पार्दै हुनुहुन्छ अधिवक्ता दीक्षा राउत
यो फ्रिडम अफ एक्सप्रेसनको रेस्ट्रिक्सनको दायरा भनिरहँदाखेरि चाहिँ मलाई आइसिसिपिआरले जे कोट गराएको छ त्यो पनि भन्न मन लाग्यो र आइसिसिपिआर भनेको चाहिँ एउटा इन्टरनेसनल कोअर्डिनेन्ट हो जसले चाहिँ हाम्रो सिभिल र पोलिटिकल राइट्स चाहिँ ग्यारेन्टी गर्छ होइन जसमा चाहिँ अब सेन्सरसिप हुनुपर्छ भन्ने कुरा भयो तर सेन्सरसिप जेनरली केमा हुनुपर्छ अथवा स्पेसिफिकली केमा हुनुपर्छ भनेर त्यहाँनिर तिनवटा टेस्ट दिएको छ कि तिनवटा परीक्षा लिनुपर्छ अरे कि नम्बर वान चाहिँ के भन्छ भने आइसिसिपिआरले रेस्ट्रिक्ट गर्दाखेरि चाहिँ त्यो कुरा कानुनले भनेको छ कि छैन रेस्ट्रिक्सन लाउनुपर्छ भन्ने कुरा हाम्रो केसमा भन्दाखेरि कानुनले भन्दा छ कुनै पनि कुरा अप्सिन छ इमोरल छ अथवा इन्डिसेन्ट छ भने त्यो कुरालाई सेन्सर गर्नुपर्छ भन्दा छ तर ल पनि कस्तो हुनुपर्छ अरे भन्दाखेरि यस्तो भेग टर्मिनोलोजीलाई चाहिँ पास गर्नु हुँदैन अरे कि एकदम स्पेसिफिक हुनुपर्छ भनेर भन्दा छ अब ब्रिटेनको कति धेरै कुरा आयो अनि यो ब्रिटेनको केसलाई लिङ्क गरेको पनि हाम्रो सेक्सन 47 इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट 2063 यसैलाई लिङ्क गरायो कि इन्डिसेन्ट बिहेभियर भएकोले जस्तो खालको वर्ड टर्मिनोलोजी युज गराएको थियो त्यो ल अनुसार त ठिकै छ तर भेग टर्मिनोलोजी ल्याएर चाहिँ उसले गाएको गीत नै यही अन्तर्गत पर्छ भनेर डिफाइन भयो जुन चाहिँ रङ हो र ल चाहिँ जहिले पनि एकदम स्पेसिफिक हुनुपर्छ भन्छ होइन र सेकेन्ड कुरा चाहिँ जहिले पनि एउटा लेजिटिमेट एमको लागि वैध उद्देश्यको लागि चाहिँ जायज उद्देश्यको लागि चाहिँ युज हुनुपर्छ र जायज उद्देश्य भनेको चाहिँ के हो भन्दाखेरि कसैको पनि राइट र रेप्युटेसनलाई प्रोटेक्ट गर्ने पब्लिक मोरललाई प्रोटेक्ट गर्ने हेल्थलाई प्रोटेक्ट गर्ने भन्ने कुराहरू पर्छ होइन जुन चाहिँ हामीले लेजिटिमेट एम चाहिँ त्यति धेरै युज गराए जस्तो लाग्दैन कि के हो त लेजिटिमेट एम जस्तो पुलिसले भिटेनलाई परिसरमा बोलायो तिम्रो भिडियो यस्तो यस्तो कुरा छ भन्नु राम्रो कुरा हो जस्तो कन्सर्न हुनसक्छ कहिलेकाहीँ आपत्तिजनक कन्टेन्ट पनि हुनसक्छ होइन तर के भन्यो भन्दाखेरि पुलिस चाहिँ एज अ जज एक्ट गर्यो र के भन्यो भने कहिलेको अहिले डिलिट गर जबकि पुलिसको अधिकार भनेको त त्यो होइन नि त भिडियोलाई डिलिट गर भनेर भनिएन के आधार भयो भन्ने कुरा पनि लिस्ट डाउन गरिनु पर्थ्यो र पुलिस जज हुनु हुँदैन थियो
आजको कार्यक्रमको छलफलमा उठेका विचारहरूलाई निष्कर्ष दिँदै हुनुहुन्छ सुप्रसिद्ध लेखक प्राध्यापक डाक्टर गोविन्द राज भट्टराई र वरिष्ठ पत्रकार एवं लेखक हरि विनोद अधिकारी.
मोस्टली यो पत्रकारिताको क्षेत्रमा र केही मात्रामा संगीतको क्षेत्रमा चाहिँ हामी अभियसली हामी अरूलाई पनि सामान्य मानिसलाई पनि थाहा हुने घटनाहरू चाहिँ भइरहेका छ. फिल्मको त्यति मलाई ज्ञान पनि छैन कहाँ कहाँ रोक्दैछ भनेर, संगीतको चाहिँ बारम्बार देख्दै बुझ्दै आइएको छ. र यसमा चाहिँ मलाई कस्तो लाग्छ भने एउटा फ्रिडमको वातावरण आउँदैछ, झन् धेरै धेरै फ्रिडम प्राप्त भइरहेको छ, तर त्यसलाई अवरोध गर्ने तत्त्वहरू पनि सँगसँगै आइरहने रहेछ. यो फुलबारी पनि बढ्दैछ, बगैँचा पनि बढ्दैछ, तर झारपातहरू, ढेडफुलीहरू, काम नलाग्ने चिजहरू पनि बढेका बढी छन्. यस्तो पो रहेछ दुनियाँ. त्यस कारणले गर्दा फ्रिडम आयो, संविधानमा अन्यत्र व्यवहारमा आउला, सचेत समाज भयो भनेर एकातिर आशा गर्छौँ, त्यो झारपातहरू झन् बढ्ने काम पनि निरन्तर भइरहँदो रहेछ. यो त विकासको एउटा लक्षण नै होला, जहाँ पनि त्यो त भइरहन्छ होला, तर मात्राको कुरा मात्रै होला. किनभने केही वर्ष अगाडि त्यो अरबमा एउटालाई फाँसी दिनेबाट रोकियो एउटा कवि, भारतमा पनि पोहोर साल त्यस्तै भयो, फाँसी त भएन. त्यस्तै अब स्वतन्त्र भएको देशमा पनि यस्ता घटनाहरू चाहिँ भइएका छन्. तर हाम्रो चाहिँ यो राजनीतिक रूप नै यो देशको फरक छ. अब अहिले बाहिर आवरण जेसुकै भए तापनि एउटा अधिनायकवादको प्रार्थना र तपस्यामा लागेको सरकार भएकोले गर्दा यसबाट धेरै फ्रिडमको आशा चाहिँ अब अहिले खुसियाल्नु त भएन, तर मलाई लाग्छ फ्रिडम छैन, धेरै कुरामा छैन. लक्ष्य त अर्कै छ, त अहिले उन्मुक्त भएका मानिसले सिधै सरकारलाई आफ्नो लक्ष्यमा सफल हुन नदेलान्. यसको चाहिँ म के देख्छु भनेदेखि यो मैले अघि भनिहालेँ, अधिनायकवादको त लक्ष्य अर्कै हुन्छ, यी सबै स्वतन्त्रताहरूले कम गर्दै कम गर्दै कम गर्दै लाने नै लक्ष्य हुन्छ, त हामी लड्दैछौँ त्यो अलग कुरा हो. यसमा मलाई के जस्तो भने, जब म बाहिर जान्छु, बाहिर गएपछि पोहोरमाथि फिदिम, ताप्लेजुङ, इलाम, झापासम्मको यात्रा भयो, साहित्यिक यात्रा, यसमा पनि गएँ. अहिले त गाउँ गाउँमा म साहित्यकारको स्क्यानबाट मात्रै बोल्दैछु. साहित्य गाउँ गाउँमा के देखिन्छ भनेदेखि, र उहाँ यो ठाउँ ठाउँमा चाहिँ प्रज्ञा प्रतिष्ठान खोलेका छन्. गाउँ गाउँमा प्रज्ञा प्रतिष्ठान खोल्यो अहिले, एउटा होइन, कति सय भयो थाहा छैन. अनि प्रज्ञा प्रतिष्ठानमा कुलपति, कुलपति, उपकुलपति, सहकुलपति, प्राज्ञा सदस्यहरू गाउँमा खोले. मेरै गाउँमा पनि दमकमा हेर्छु, अलि पल्लो गाउँमा हेर्छु, पल्लो गाउँमा. र त्यहाँ हेर्दा आठ क्लास पढेका, साढे आठ पढेका यस्ता प्राज्ञाहरू चाहिँ गाउँमा भरिएका छन् र डरलाग्दो किसिमको ती क्याडर मान्छेहरू, सरकारको झन्डा बोकेर कुद्ने मान्छेहरू सुसेलेर हिँडेका देख्दा एउटा डरलाग्दो स्थिति गाउँमा छ. सहरमा त्यति छैन, दमकमा पनि हालै मैले देखेँ. अनि त्यहाँ पुरस्कारहरू छन्, नगरपालिका सबै कब्जा छ, सबैतिर सबै कब्जा छ, त त्यस्तो ठाउँमा पुरस्कारहरू पनि छन्. अनि त्यस्तै किसिमको सरकारको जयगान गर्ने मान्छेहरू, सुरुदेखि मार्क्सवादको भजन गाउने मान्छेहरू, एकदम समर्पित लेखकहरूले पुरस्कार पनि एक लाख, दुई लाख, तिन लाख छरेका छन्. भिन्न विचारको कोही पनि मानिसले गाउँ ठाउँमा पुरस्कार पाएको छैन, पाउँदैन, उसले सिट पनि पाउँदैन, व्यवस्था पनि पाउँदैन, छैन त केही पनि. अब धेरै गाउँमा मैले त्यो धेरै गाउँमा यो प्रज्ञा प्रतिष्ठानले गरेको मचाएको तर्काइएको छ. यसरी लेखन परोक्ष रूपमा स्वतन्त्र लेखन त्यहाँ बाँधिएको छ. यहाँ आयो, युनिभर्सिटीमा जाँदा, युनिभर्सिटी कोर्स हेर्दा, प्रज्ञा प्रतिष्ठान हेर्दा, अन्यत्र हेर्दा, पुरस्कार हेर्दा, खालि एकातिर प्रभावित छ, त्यतापट्टिका साथीहरूलाई पुरस्कार डम किडम छ, पोजिसन पनि छ, पावर पनि छ, अरू मान्छेहरू चाहिँ त्यो स्थितिमा छैन. भर्खरै मात्र इटहरीबाट एउटा खबर पठाए त्यहाँका साथीले, इटहरीमा फलानाले 2 करोड 1 करोडको पुरस्कार राखे, बुझ्यो भनेर भन्नु, साहित्यिक पुरस्कार. अनि मैले भने 2 करोडको राखे पनि केही छैन, यो तपाईँहरू जस्ता मान्छेले मात्रै हो, हामीले यसको आशा पनि छैन, भरोसा पनि छैन, र त्यो पुरस्कार पाएर हामीलाई सम्मान पनि हुनेवाला छैन भने मैले. यस्तरी लेखकहरू, कलाकारहरू परोक्ष रूपले बन्धनमा छन्. म यहाँ बसेर फ्रीले लेख्दैछु, लेख्दैछु, अहिले म धेरै सृजनामै छु, अहिले अरू केही छैन, तर मलाई एक किसिमको इम्प्रिजनमेन्ट, एक किसिमको जेलभित्रको जस्तो मलाई फिल हुन्छ. मलाई बाँधेको वा चाहिँ बाध्य गरेको त छैन, तर जुन यो सकस देखिन्छ वरिपरि, सभा सम्मेलनमा जाँदा त्यस्तै, यस्तो विचार विमर्श जाँदा त्यस्तै, अन्यत्र जाँदा त्यस्तै, जुन अनुदारताले जुन भन्न गरेको छ त्यो त्यस्तै. र यहाँका त्यस्तो किसिमको कृतिहरू त आएका छैनन्, तर आउनु परेन त सङ्केतले गर्छ, ती लेखकहरूलाई, स्रष्टाहरूलाई, कलाकारहरूलाई उचित ठाउँमा उनीहरूको कामको आधारमा योग्यताको आधारमा स्थान दिने हो भने मात्रै हुन्छ, नत्र गाउँ गाउँका यी पुरस्कारहरू, गाउँ गाउँका प्रतिष्ठानहरू, गाउँ गाउँका लेखनहरू सबै एकतर्फी एकपक्षीय भएर गइरहेका छन्। हामीलाई सिधै हानि गरेको छैन, लेखन पाइन्छ, तर जब त्यस्तो देखिन्छ र पेकममा मानिसहरूले उत्पात पचाएर माथि माथि पुगेको जब देखान पाइन्छ, त्यस बेला हामीलाई मनमा अलिकति ग्लानी र चिन्ता हुन्छ। मैले भने एक किसिमको बन्धनभित्र बसेर हामी लेखिरहेका छौँ र एक किसिमको परतन्त्रता सरकारमा सधैँभरि हाम्रो अपोजिसन नै हो। सरकार हामी सबैको पनि विरुद्धमै हुन्छ, सरकार हामी सबै सरकारका विरुद्ध छौँ, किनभने सरकारले कहिले पनि हाम्रो पक्षमा हाम्रो विचारको सपोर्ट गरिराखेको हुन्छ। जहाँ पनि यो डेमोक्रेटिक गभर्मेन्ट होस् नन डेमोक्रेटिक गभर्मेन्ट होस् त्यसको अपोजिसनमा बस्ने जहाँ त्यो लेखक राइटर कलाकार भनेको सरकारको समर्थन गर्ने छैन। तर यहाँ अब हिजो आज सङ्केत इसारा कस्तो छ भने देशमा भयङ्कर विकास भएको छ, भएको भइन्छ, धेरै नै माथि पुग्यो भनेर विकासको चर्चा गर्दा प्रसन्न हुने स्थिति आउँछ। त्यस्तो दिल खोलेर गर्न सकिँदैन, त्यस्तो विकास भयो, सम्पन्न भयो, राम्रो भयो, अहिले एकदम स्मुथ छ भनेर भन्दैन भने सबै खुसी हुने ठाउँ पनि छ, तर जो ठाउँमा पुगे साथीहरू त्यसै भनेर मात्रै गएका छन्। त्यस कारणले बडो एउटा अप्ठ्यारो सकसको भित्री सकसको अधिनायकवादको अभियान बिस्तारै अगाडि बढिरहेको छ, त्यसले गर्दा अहिलेभन्दा पनि हामीलाई बिस्तारै साथीहरू सफल हुँदै गयो भने हामी विफल हुन्छौँ, लड्नु पर्ने चाहिँ बाँकी रहन्छ जस्तो लाग्छ मलाई।
आजको यो छलफलमा मलाई के लाग्यो भने हाम्रो नेपालमा अभिव्यक्ति स्वतन्त्रतालाई कसैले पनि हनन गर्न नसक्ने अवस्था छ। हामी कहाँ पनि के हो भने एकअर्कासँग सम्पर्क र सम्बन्ध भएर हामी सृजनशील जो सर्जक हौ, अहिलेको जुन अवस्था छ हाम्रो संविधानले दिएको अथवा संविधानलाई कानूनले मिचेको हुनाले जम्मै कुराहरू अहिले विकृतिहरू आउन लागेका हुन्। मलाई लाग्छ हाम्रो नेपालको अवस्था धेरै माथिल्लो स्तरको रहेछ, हाम्रो चेतनाको चाहिँ हामी यति सचेत छौँ कि हामीले राजालाई पनि खुसुक्क लगेर नागार्जुनमा राख्न बस्न बाध्य बनाएको छौँ। वास्तव त्यो सचेतनाले हो नि, नत्र राजाले अलिअलि गाडुन गर्न थाले नि अहिले नै उफ्रिन थाल्छन्। तर पनि फिल्मका साथीहरूलाई परेको जुन अप्ठ्यारो हो त्यो फिल्म मेकरहरूलाई त्यसले हामीलाई के देखाउँछ भने तपाईँहरूको र हाम्रो एउटै पेसाका मान्छे भए पनि समाजलाई सचेत गराउँदै हिँड्ने पेसाका मान्छे भए पनि हाम्रा बिचमा पनि सम्पर्क कम थियो र अहिले चाहिँ ताराजीले त्यो थ्रेड एउटा सम्पर्क जुन बनाइदिनु भयो यो चाहिँ दिगो रहनुपर्छ। हामी सबै खालका मान्छेसँग दिगो रहनुपर्छ र मैले के रहेछ भने गाडी चलाउनु पनि अभिव्यक्ति स्वतन्त्रताको कुरा रहेछ है। अहिले साउदी अरब जस्तो देशमा गाडी चलाउनलाई महिलाले चलाउन नपाउने के भने रहेछ भने यो जो अहिले खसोगीलाई मार्नेमा सबभन्दा बढी जसलाई भनेको थियो नि जुन न्यायाधीशलाई साउद अल खतानी हो, त्यो खतानीले त्यो महिलाको नाम के रहेछ भने लुजियानेल हाथलोल भन्ने रहेछ, त्यसले गाडी चलाएपछि दरबारकै मान्छे हो त्यो केटी, गाडी चलाएपछि त्यसलाई देशबाट निकाला गरियो, निक्लिनु पर्यो, ऊ बाध्य भएर गई र उसलाई के भनेछ त्यो न्यायाधीशले भने त्यो विशेष आई विल किल यु एन्ड कट यु इन्टु पिसेस बट बिफोर द्याट आई विल रेप यु, सार्वजनिक सूचना टाँसेको उनले त्यो केटीलाई। अब आज को अवस्थामा सायद मलाई अस्ति पाँचजनामा मैले नाम यसको ध्यान दिइनँ, यो पाँचजनामा परेछ कि जस्तो पनि लाग्यो मलाई। अनि खसोगीको केसमा यसैले युवराजलाई सबभन्दा बढी डिफेन्ड गरेका थियो, अब अहिले उसलाई निकालिदिइ पनि सके भन्दाखेरि गाडी ड्राइभ गर्न महिलालाई उसले उत्प्रेरित गरिरहे त्यो केटीले भनेर उसलाई चाहिँ यस्तो यस्तो आज पनि र यो कहाँबाट आयो भने फ्रिडम फोरम भन्ने एउटा संस्था छ, ओस्लो फ्रिडम फोरम, हामी जस्तै ओस्लो फ्रिडम फोरमले यसलाई पुरस्कार दियो मुस्लिम महिलाहरूलाई दिन खोज्दाखेरि त्यो हिम्मत गर्न सकिनँ, बेलायतबाट आउन ओस्लोमा आउन सकिनँ किनभने त्यहाँ फेरि मारिदिने हुन् कि मलाई, उसको भाइले आएर त पुरस्कार लियो। अनि सैनिक शासकहरूलाई कसले सिद्धि आएछ भन्दाखेरि हामीले त यहाँबाट हेर्दा अरू कुरा देख्यौँ, त्यहाँको त ऱ्याप गाउने केटाहरूले पो रहेछ, मिलियन भ्युअरले यसरी उफ्रिएछन् सडकमा, कसले उचाल्यो कसले उचाल्यो सब सडकमा आए, बाध्य भएर सैनिक जुन्टाले चुनाव गर्नु भन्दाखेरि यो अभिव्यक्ति स्वतन्त्रताका यी जति पनि माध्यमहरू हामी सचेत वर्ग चाहिँ कसैका पनि होइनौँ तर सबैका हौँ, त अहिलेको अवस्थामा हामीलाई मेरो चाहिँ आफू म चाहिँ के आशावादी छु भने सबभन्दा अन्तिम त कोर्ट हो, तर कोर्टले पनि कहिलेकाहीँ कस्तो काम गरिदियो भने ती पनि सचेत हुन् कि होइनन्, कोर्टकै पनि विरोध गर्न मिल्ने कि नमिल्ने भन्दाखेरि अब हामीले भन्नु पर्यो कोर्टको पनि क्रिएटिभ तरिकाले हामीले गर्न मिल्छ, देखेपछि त भन्नै पर्यो नि हामी सर्जकहरू एक हौ कि हामी हाम्रो एकता नभएर पनि यस्तो भावै भनेको छ, अब हामीले एकताको एउटा सूत्र सुरु गर्यौँ।
अभिव्यक्ति स्वतन्त्रता विरुद्ध भइरहेको ज्यादतीको बारेमा आवाजहरू समेटिएको यो अङ्क कस्तो लाग्यो? सल्लाह सुझाव र प्रतिक्रियाका लागि फ्रिडम फोरमको टेलिफोन नम्बर 01-410-2022 र इमेल freedomforum2005@gmail.com अर्थात् freedomforum2005@gmail.com पनि प्रतिक्रिया जनाउन सक्नुहुन्छ। आजको पडकास्टबाट म आदित्य दाहाल बिदा चाहन्छु। नमस्कार।